رسول پاک کی دکھیا
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین اما بعد فاعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک واصحابک یا حبیب اللہ الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک واصحابک یا نور اللہ۔ مدنی چینل کے ناظرین، مدنی کلینک کے اندر آپ کو مرحبا کہتے ہیں۔ آج جو ہم نے سلسلے میں ٹاپک چنا ہے سردیوں کے حوالے سے ہے، تو اس حوالے سے کہ ٹھنڈ کے اندر ہمیں کیا کیا احتیاطیں کرنی چاہیے، ٹھنڈے موسم میں عمومی طور پہ کون کون سی بیماریاں ہوتی ہیں، اور ان بیماریوں سے جو بچاؤ کے طریقے ہیں وہ انشاءاللہ آسان طریقے جو ہیں وہ ہم آپ کو آج بتائیں گے۔ اللہ عزوجل نے موسم کی تبدیلیوں میں بھی بڑی حکمت رکھی ہے کہ اگر موسم ایک جیسے رہیں گے تو ایک یکسانیت انسان کے اندر پیدا ہو جاتی ہے، تو اس کے اندر طبیعت جو ہے نا وہ عجیب سی ہوتی ہے کہ ایک ہی چیز اس کی چلی جا رہی ہوتی ہے۔ تو آپ یہ دیکھیں کہ موسم کی تبدیلی کے ساتھ ساتھ انسانی جسم میں بھی مختلف تبدیلیاں آتی ہیں۔ مثال کے طور پہ اگر گرمیوں کا موسم ہوتا ہے تو اس کی الگ لوازمات ہوتی ہیں، اگر سردیوں کا موسم ہوتا ہے اس کی الگ لوازمات ہوتی ہیں، اسی طرح بارش کا موسم ہے، اسی طرح خزاں کا، اسی طرح بہار کا، تو یہ الگ الگ موسم جو ہیں ان کی الگ الگ لوازمات ہوتی ہیں، اور ان کے الگ الگ جسمانی اور ذہنی طور پہ انسان کے اوپر اثرات پڑتے ہیں۔ اب جسمانی طور پہ آپ یہ دیکھیں کہ جیسے مثال کے طور پہ آپ بارش کا موسم ہوتا ہے تو ایک خوشگوار سے ذہن خوشگوار ہو جاتا ہے بارش کو دیکھ کے، چاہے کتنا ہی انسان کا موڈ خراب ہو، کیسا بھی ہو، لیکن بارش کو دیکھ کے ایک اچھا ذہن فیل کرتا ہے، بچہ یا بوڑھا یا جوان کوئی بھی ہو اچھا فیل کرتا ہے۔ اسی طرح جب گرمیوں کا موسم آتا ہے تو اس کے اپنے طریقہ کار ہوتے ہیں، اس کے اپنے فائدے ہوتے ہیں، کیونکہ گرمی کے موسم کے اندر اگر گرمیاں نہ ہوں تو ہم بہت سے ایسے اناج ہوتے ہیں جو ہم استعمال کرنے میں ہمارے لیے دشواری، کیونکہ ان کے لیے خاص ہیٹ چاہیے ہوتی ہے پکنے کے لیے، تو وہ ہم آگے لے کے چل رہے ہوتے ہیں۔ اسی طرح جب سردیوں میں آپ آتے ہیں تو سردیوں کا بھی یہی حساب کتاب ہوتا ہے کہ سردیوں میں بھی بہت ساری چیزیں ایسی ہوتی ہیں جو سردیوں میں ہی خاص طور پہ جو ہیں پیدا ہوتی ہیں، اور اس کے اپنے ایک فائدے ہوتے ہیں۔ لازمی بات ہے اگر سردیوں میں وہ چیز پیدا کی جا رہی ہے، اللہ عزوجل نے اس کو تخلیق کیا ہے سردیوں کے اندر ہی، تو اس میں انسان کے لیے یقیناً کوئی نہ کوئی فائدے ضرور رکھے ہوں گے۔ اور وہ کیا فائدے ہوتے ہیں، فروٹ کی شکل میں ہیں یا کسی اناج کی شکل میں ہیں، ہم وہ لے لیتے ہیں، لیکن انفارچونیٹلی ہوتا کیا ہے کہ ہم اس کا غلط استعمال کرتے ہیں، ہم اس کو صحیح استعمال نہیں کر پاتے، اس کی وجہ سے ہم مختلف چھوٹی چھوٹی بیماریوں سے سٹارٹ لیتے ہیں اور اس کے بعد ہمیں بہت بڑی بیماری میں بھی مبتلا ہو جاتے ہیں۔ تو اس میں کیا احتیاطیں کرنی ہے ہمیں، کیا سردیوں میں ہمیں اہتمام کرنا چاہیے، کس قسم کی چیزیں لے کے چلنی چاہیے، اس پہ آج انشاءاللہ عزوجل ہم ڈسکس کریں گے۔ سلمان بھائی، مختلف قسم کی بیماریاں جو ہیں ہم پیدا ہو جاتی ہیں، بالخصوص خاص طور پہ جو دیکھنے میں آتی ہیں، ایک تو نزلہ وغیرہ عموماً کافی زیادہ ہو جاتا ہے لوگوں کو، گلا خراب ہونے کی شکایت کافی زیادہ ہو جاتی ہے، اسکن کی پرابلمس ہوتی ہیں، بعض جگہ پہ بلڈ پریشر کی پرابلمس بھی ہوتی ہیں، بعض جگہ پہ کارڈیک کی پرابلمس بھی ہوتی ہیں، اگر آپ زیادہ ٹھنڈ پڑ رہی ہے تو اس میں کارڈیک ایشوز بھی ہو سکتے ہیں۔ تو اس کی کیا وجہ ہوتی ہے کہ ایک دم باڈی ٹیمپریچر اگر چینج ہوتا ہے انسان کے جسم میں، کیا اثرات پیدا ہو جاتے ہیں اس میں؟
ڈاکٹر، جیسے سردی کا جیسے موسم آتا ہے، آؤٹ سائڈ یعنی باہر کا انوائرمنٹ تبدیل ہوتا ہے، تو باڈی بھی انسانی جسم، اللہ تعالیٰ نے ایسا نظام بنا کے رکھا ہوا ہے جس میں انسانی جسم کے اندر بھی تبدیلی آ رہی ہوتی ہے، انسانی جسم ریئیکٹ کرتا ہے اپنے آس پاس کے ماحول کے حساب سے۔ اب جیسے باہر اگر سردی ہو رہی ہوتی ہے، باہر ٹیمپریچر لو ہے، تو انسان کے جسم میں ایسی صلاحیت اللہ تعالیٰ نے رکھی ہوئی ہے کہ وہ اپنا ٹیمپریچر 37 تک رکھنے کی صلاحیت کسی حد تک رکھتا ہے گا۔ اب یہ کس طریقے سے ہوتا ہے، جیسے سردی کے عام شروع ہوئی تو غدود ہوتے ہیں جیسے تھائرائڈ وغیرہ، وہ ہارمونل چینجز اس میں پیدا ہوتے ہیں۔ ایک تو انسان کا جو میٹابولک ریٹ جو ہوتا ہے، یعنی جیسے کھانا ہضم کرنے کا ریٹ جو ہوتا ہے وہ بڑھ جاتا ہے۔ میٹابولک ریٹ جب بڑھ جاتا ہے تو اس میں یہ ہوتا ہے کہ جیسے باڈی کے اندر ہیٹ جنریٹ ہو رہی ہوتی ہے، وہ ہیٹ इनसाइड द बॉडी जनरेट होती है, टेम्परेचर बाहर लो हो रहा होता है, गर्मी में जो थायराइड का हार्मोन का लेवल इतना हाई नहीं हो रहा होता, हुदूद इतना काम नहीं कर रहा होता, मेटाबॉलिक रेट सर्दियों में ज्यादा होता है, यानी हीट प्रोड्यूस हो। दूसरा, जैसे सर्दी लगती है तो हमको कपकपी तारी होती है, ये कपकपी भी बेसिकली शिवरिंग हम लोग इसको बोलते हैं, इसमें मसल्स की कॉन्ट्रैक्शन हो रही होती है, जब मसल्स कॉन्ट्रैक्ट करते हैं तो इससे भी हीट प्रोड्यूस हो रही होती है, जिनको सर्दी लग रही होती है। बेसिकली ये बॉडी का, इंसानी जिस्म का प्रोटेक्टिव मैकेनिज्म है कि इंसान के जिस्म के अंदर हीट निकले, वो हीट इसको बाहर वाली हीट से कंपनसेट कर सके।
इंशाल्लाह, ये आपने बड़ा अच्छा इसमें बताया है। इसमें अब जैसे अगर हम इसको एक समराइज कर लेते हैं, इंसानी जिस्म जो है बेसिकली अपने जो सेंट्रल सिस्टम होता है उसको एक जगह पे यकजा कर लेता है, तो अंदर जो गर्माइश पैदा करने की सलाहियत है,
सर्कुलेशन में भी तब्दीली आती है,
सर्कुलेशन वगैरह जो है उसके हिसाब से, क्योंकि अंदर का टेम्परेचर, उसको बॉडी के अंदर का टेम्परेचर मेंटेन करना होता है, तो वो उसको एक जगह पे लगता रहता है। इसलिए आपने देखा होगा कि पेरिफेरीज जो आपके हाथ है, पैर है, चेहरा है, नाक है, कान है, लो है कान की, ये पेरिफेरीज कहलाती है ना, ये बिल्कुल कोने के हिस्से जो होते हैं, यहाँ पे ठंड बहुत ज्यादा इंसान को लग रही है। उसकी रीजन यही होती है कि इन हिस्सों पे इसलिए ज्यादा ठंड लग रही होती है कि वो जो सर्कुलेशन है वो बजाय इसके कि आपके पेरिफेरीज की तरफ जाने, हाथ पैरों की तरफ जाने की या स्किन की तरफ जाने के बजाय, वो आपके सेंट्रल सिस्टम की तरफ चलना, लोड ज्यादा हो जाता है, ताकि आपकी बॉडी का टेम्परेचर।
मतलब ये है कि जब सर्दियां शुरू हो तो छोटे हों या बड़े हों, इन लोगों को ये वाले एरिया को ज्यादा अच्छी तरीके से कवर करना चाहिए, हाथों को, सर को, पैरों को, खुसूस छोटे बच्चों में और ओल्ड एज पेशेंट।
बिल्कुल, सर्दियों से बचाव का ये एक आसान तरीका है और बहुत इजीली तरीके से इन चीजों से बच सकते हैं कि आपने अपने सर को कवर करके रखना है। अगर आपने सफर कर रहे हैं, बाइक वगैरह चला रहे हैं या किसी ओपन एयर पे आप जा रहे हैं, तो अपने माउथ को कवर कर रखें, मुंह को कवर करके रखें, कोई मास्क वगैरह लगा कर रखें। इसी तरह आप कोई ठंडी चीज का इस्तेमाल ना करें, इसी तरह आप कोई ऐसी चीज का इस्तेमाल ना करें जो आपका गला खराब करने में पैदा कर सकती है, गला खराब पैदा कर सकती है, उससे आप थोड़ा सा बचने की कोशिश करें। इसी तरह आप जब आप आपने जो कपड़े पहन रखे हैं, कपड़ों के अंदर भी आप जो है जैसे टी शर्ट वगैरह,
कपड़ों का जैसे होता है ना, ये मालूम ये कर लेते हैं कि जैसे सर्दी हो गई बहुत ज्यादा, अब हर जगह का टेम्परेचर डिफरेंट हो रहा होता है, जैसे बाबुल मदीना की बात कर लें
जी,
तो हम कपड़ों का किस तरह से इंतखाब करें, कौन कौन से बॉडी के हिस्से हैं, जिस्म के हिस्से हैं, इनको सही तरीके से हम ढांप के रखें, कवर करके रखें, तो ये हमें रिस्क यानी सर्दी की वजह से होने वाले कॉम्प्लिकेशन या अमराज कम हो जाए।
देखें, एक स्टडी के तौर पे अगर हम देखते हैं तो बेसिकली दो पॉइंट ऐसे हैं हमारी बॉडी के अंदर, हमारे जिस्म के अंदर, जो सर्दी को या गर्मी को, दोनों को बड़ी जल्दी कैच करते हैं, वो है हमारा हेड और टो, यानी सर और पैर। दो बड़ी इंपॉर्टेंट चीजें होती हैं कि आपका पैर खुले हुए होते तब भी सर्दी बहुत ज्यादा लग रही होती है, और अगर सर खुला हुआ होता है तब भी बहुत ज्यादा सर्दी लग रही होती है आपको। तो इसमें बेहतर यही होता है कि आप सर को भी अपने कवर करके रखें और अपने पैरों को भी सॉक्स के जरिए कवर करके रखें, या कोई और भी चीज जो है आप उसको इस्तेमाल कर सकते हैं ताकि आपको ठंड लगने के चांसेस कम से कम हो। ये एक इम्पोर्टेंट चीज होती है।
इसी में एक मैं रिसर्च एड कर दूं
जी
आपकी बात इंटरव्यू की, कि अभी मैं पढ़ रहा था इसी हवाले से, जो हीट लॉस यानी जो सबसे ज्यादा बॉडी के अंदर से हमें से बेसिकली सर्दी लगती कैसे है, असल में इंसान के अंदर की जो हीट होती है ना, बाहर टेम्परेचर लो है, इंसान के अंदर की हीट बाहर निकल जाती है।
बिल्कुल,
अगर हम जो कपड़े पहनते हैं तो बेसिकली इसका गर्म कपड़े जो पहन रहे होते हैं, इसका मैकेनिज्म ये होता है कि जो इंसान के अपने जिस्म की गर्मी है, हीट है, वो अंदर ही रहे, बाहर से सर्दी अंदर ना आए और हीट अपनी बॉडी की अंदर ही रहे, उसी के अंदर सिस्टम काम कर रहा होता है। तो 80% जो बॉडी की जो हीट जाया होती है सर्दियों के अंदर, वो सर के थ्रू होती है,
सर के जरिए।
और अगर हम सर को अपने कवर करके रखें, अगर इमामा शरीफ सजा के रखें, टोपी भी पहन के रखें, तो सर्दियों के अंदर ये बहुत लाइकली चांसेस हैं कि आपको ये सर्दी के हवाले से कवरिंग मिल जाए।
बिल्कुल सही फरमाया आपने कि इसमें बहुत ज्यादा बचत हो जाती है, आप जो इनकी छोटी छोटी आपकी परेशानी होती है उनसे आपको काफी हद तक बचत हो जाती है। अच्छा, इसमें एक चीज ये भी पैदा होती है सलमान भाई, के सर्दियों में उमूमी तौर पे देखें जो जिन छोटी छोटी बीमारियों को हमने अभी तस्करा किया, तो वो दो तरीकों से होती हैं बेसिकली। एक होती है वायरल, और एक होती है बैक्टीरियल।
तो सब इसमें एक चीज क्लियर कर लें कि सर्दियां आती है तो वायरल होता है या वायरल अपनी जगह इन्फेक्शन होता है?
देखिए वायरल तो वायरल है, वो तो आपको उमूमी तौर पर रहता ही रहता है ना, आपको मतलब
परसिस्टेंट है,
परसिस्टेंटली कभी भी हो सकता है, लेकिन आपका बढ़ बढ़ जाता है, इसका
अब
रेशियो
सर्दियों में
बढ़ जाता
रीजन
है।
रीजन क्यों बढ़ जाता है?
देखिए वही है, केयरलेसनेस जो होती है ना कि आप उसकी हिफाजत नहीं कर सकते, आप केयर नहीं कर सकते। अब एक छोटी सी मिसाल मैं आपको देता हूँ, आप जब आप कमरे में बैठे हुए होते हैं, कमरे की खिड़कियां वगैरह आपने बंद कर रखी हैं, पंखा वगैरह कर्टन वगैरह लगा रखे हैं आपने, और किसी को घर में खुदा ना खास्ता फ्लू हुआ हुआ है, खुदा ना खास्ता फ्लू हुआ हुआ है, तो वो उस कमरे में भी बैठा हुआ है, ठीक है। अब कोई स्नीजिंग होती है, छींक वगैरह आती है, तो जरासीम वगैरह जो है वो उस फजा में या
डॉक्टर
कारपेट
साहब, ये
में
तकिया भी इस्तेमाल कर रहे हैं, तौलिया भी इस्तेमाल कर रहे हैं, बलगम भी निकल रहा है, ये इसकी वजह से भी फैल जाएगा?
बिल्कुल, ये इसमें होता है, इसमें काफी हद तक चांसेस होते हैं कि ये जरासीम जो है ना लग सकते हैं, इनमें एहतियात करनी चाहिए थोड़ी सी। और जब ये जरासीम होते हैं, बेसिकली जो क्लोज एरिया होते हैं, जो जहाँ पे थोड़ी सी ठंड होती है, क्योंकि अंदर कमरे के अंदर एज कम्पेयर टू बाहर के आपको जरा ठंड ज्यादा मिलती है, बाहर ओपन एरिया होता है, ठंड वहां पे भी ज्यादा होती है, लेकिन वो ओपन एरिया होती है इसलिए वहां पे डिस्पर्स हो जाते हैं, फैल जाती है चीज। लेकिन कमरे के एरिया, क्योंकि एक आपका कमरे का एरिया हदूद अरबा बहुत छोटा सा होता है, तो उसी कमरे के अंदर अगर 3, 4, 5, 6 लोग होंगे या 4 लोग होंगे या 2 लोग होंगे, तो उनमें बहुत ज्यादा चांसेस होते हैं कि वो इसको कैरी करते हैं, उसको दोबारा इसके चांसेस हो जाते हैं। तो इसी वजह से जब भी आप कमरे में हो तो कोशिश करें कि जैसे आप कमरे से अगर बाहर निकल रहे हो तो उसको दरवाजे वगैरह या खिड़की वगैरह जो भी है उसको खोल दें, ताकि फ्रेश एयर अंदर आ जाए, कमरे के अंदर आ जाए, तो वो जो माहौल है वो काफी हद तक क्लियर हो जाता है।
तो इसमें एक चीज इस पे भी तवज्जो लेनी थी कि जैसे गर्मी होती है तो फिर सर्दी आ रही होती है, तो सर्दी के कपड़े अपने अलग होते हैं, उसके भी ब्लैंकेट अलग होते हैं, लिहाज भी अलग होते हैं, तो इनको क्या जैसे पिछले साल इस्तेमाल किए थे तो अब क्या दोबारा निकाल के इस्तेमाल कर लें?
देखें उसका तरीका होता है,
इसको भी उसका तरीका है?
बिल्कुल, उसका भी तरीका होता है। आजकल मुझे नहीं पता कि ट्रेंड है या नहीं है, लेकिन जब हम छोटे होते तो हम अपने बुजुर्गों को देखते थे कि वो अगर वो पुराने उन्होंने लिहाफ वगैरह रखे हुए तो उनको बकायदा सर्दी आने से कुछ अर्से पहले निकालते थे, उनको बकायदा खोला जाता था, खोलने के बाद उसकी सफाई करवाई जाती थी, धुलाई कराई जाती थी, अगर उसमें कुछ भरना है, रुई वगैरह भरनी है, तो उसको रिफ्रेश करवाया जाता था, उसके बाद यूज किया जाता था। आजकल ये होता है कि उसके जो, क्योंकि आजकल लिहाफ का ट्रेंड जरा कम हो गया, कंबल वगैरह ज्यादा यूज करते हैं या कोई मोटी चादर वगैरह या कुछ किस्म की चीजें जो है।
डॉक्टर साहब ये जैकेट वगैरह भी पुराने रखे हुए होते हैं तो बगैर धुले हुए इस्तेमाल कर लेते, इसके क्या स्किन की एलर्जी वगैरह के भी
चांसेस होते हैं? बिल्कुल चांसेस होते हैं, एहतियात करनी चाहिए, क्योंकि आप उसको अगर यूज कर लेंगे तो हो सकता है कोई माइट्स वगैरह उसके अंदर डेवलप हो गए हो, कोई ऐसे जरासीम डेवलप हो गए हो जो आपके स्किन के लिए नुकसानदेह साबित हो, तो बेहतर ये है कि आप एक दफा उसको क्लीन करवा लें, सफाई करवा लें। सफाई नहीं करवा सकते तो एटलीस्ट कम अज कम उसकी अपना धूप के अंदर रख दें, धूप लगा लें, कम
अज कम
काफी हद तक बेहतर हो जाएगा। अगर आप 24-48 घंटे जो है उसको वहां पे धूप लगा देंगे तो उसमें काफी हद तक जो है ना उसमें सेफ हो जाता है आदमी। तो एहतियात करनी चाहिए, जो भी आप कपड़े वगैरह यूज करते हैं या कोई भी आप फैब्रिक वगैरह यूज करते हैं चाहे किसी भी पर्पज पे, उसमें आपको एहतियात करनी चाहिए और ऐसी चीजों से
तनाव करना चाहिए। बाजार से हम जो लोग खरीद लेते हैं कपड़े, ओपन मार्केट से जो परचेज करते हैं, ब्लैंकेट वो जैकेट वगैरह हो गया, ग्लव्स वगैरह कोई भी चीज ले रहे होते हैं, तो ये ओपन रखे हुए होते हैं, अभी किसी के इस्तेमाल भी हो सकते हैं, बिल्कुल 0 मीटर यानी ब्रांड न्यू भी हो सकते हैं, तो क्या ऐसे कपड़ों को भी लेके रिफ्रेश करवाना, साफ करके अच्छी तरीके से?
देखे जो यूजुअली इस्तेमाल शुदा लोग, क्योंकि जो बेचारे नहीं
ओपन मार्केट के हैं, जो अगर मार्केट के अंदर भी जो रखे
यूज अगर करते हैं तो
जरूरी नहीं है सर, डॉक्टर साहब जो मार्केट के अंदर रखे हुए वो बिल्कुल ही फ्रेश हो,
नहीं
हर नई चीज ली हुई इन्फेक्टेड तो हो सकती है?
बिल्कुल हो सकती है, लेकिन जो चीज आप एक ब्रांडेड चीज लेते हैं, अच्छी कंपनी की चीज लेते हैं, तो उसमें थोड़ा सा आपको फेथ करना पड़ रहा होता है कि वो एक प्रोसेस के जरिए होके आ रही होती है। लेकिन अगर कोई ऐसी चीज आप ले रहे होते हैं जिसमें आपको थोड़ा सा डाउट होता है तो उसमें एहतियात कर लेनी चाहिए, घर आके आप उसको वॉश कर।
डॉक्टर साहब कुछ ऐसी बीमारियां होती हैं जैसे कम्युनिकेबल डिजीज जिनको बोल रहे होते हैं, जैसे कोई ऐसा पेशेंट है जिसको टीबी थी, कोई ऐसा कोई और किस्म के पेशेंट होते हैं, वो किसी ने कभी वो कपड़े इस्तेमाल किए हों, फिर वो मार्केट में अवेलेबल हो गए, वो भी भले फ्रेश हो गए भी आपको मिल गए, वो जरासीम तो अपनी जगह वहीं रहेंगे, इन्फेक्टेड होने का तो चांस है आपको?
देखें अगर अगर वो सही तरीके से आप उसको एक तरह से अपनी जबान में मेडिकल लैंग्वेज में स्टरलाइज जिसको कहते हैं, स्टरलाइजेशन, और अगर हम उसको कहेंगे जरासीम उसके खत्म कर दी जाए, वो किसी हद तक खत्म कर दी जाए, वो आप धुलाई के जरिए खत्म कर सकते हैं, कोई डिटर्जेंट वगैरह यूज करके उसको खत्म कर सकते हैं, कोई केमिकल्स वगैरह
अब जैसे मार्केट से लेते फौरन ना पे इस्तेमाल कर लीजिए,
उसमें एहतियात करनी
चाहिए। तो सब कुछ कॉल जो ले लेते हैं, कॉल सुना दीजिए।
आशिक हुसैन अतारी सर बहावल नगर से। सर डॉक्टर से मेरा ये सवाल था कि खांसी का इलाज को बता दीजिएगा सर।
एक और कॉल दीजिए।
जुवेद अतारी बहावल नगर जिला बहावल नगर से बात कर रहा हूँ। सर सवाल ये है कि मेरे जो है ना वो एलर्जी हो जाती है जिसम पे ददरिया जैसे बनती है इस तरह की, तो दवाई है वो भी बता
दीजिए। एक और कॉल दीजिए।
मेरे ना पाँव के तलवे जो है, तलवे के दरमियान में दर्द होता है, जैसे पट्टे का खिंचाव महसूस है, मसलन जब पंजे पर वजन डालता हूँ ना नमाज के लिए, जब सजदा करके जब खड़े होते हैं तो पंजे पर खड़े हुआ जाता है, तलवे के दरमियान वाले हिस्से में ना गोश्त में खिंचाव सा, दर्द सा फील होता है, तो इसकी वजह क्या और इसका हल क्या है?
जी डॉक्टर साहब, ये अभी तीन कॉल,
इन्होंने जो पहले हमारे कॉलर थे उन्होंने कहा था खांसी उनको रहती है उसका इलाज है। अब खांसी की वजूहत क्या है पहले तो ये देखनी पड़ेगी कि आया खांसी हो क्यों रही है। खांसी की बहुत सारी वजूहत होती है और उसी वजूहत को ट्रीटमेंट किया जाता है। अगर आपको पुरानी खांसी है और साथ में बलगम भी आता है तो आपको चेस्ट के हवाले से जो है इसको वर्कअप करना पड़ेगा कि सीने में कोई प्रॉब्लम तो नहीं है जिसकी वजह से प्रॉब्लम। एक खांसी अमूमन लोगों को जो नजला वगैरह होता है या जुकाम वगैरह होता है वो पोस्ट ड्रिबलिंग होती है, अंदर की तरफ गिर रहा होता है, तो जो आपको फेरिंग्स है लैरिंग्स है वहाँ पे जो इन्फ्लेमेशन सोजिश हो जाती है, जिसकी वजह से जब आप सांस लेते हैं तो सांस जब आप अंदर ले रहे होते हैं तो वो उस दीवारों से इरिटेशन यानी कि एक इरताश सी पैदा करती हुई जाती है, उसके धसके में आपको खांसी सी लगती है, उसको भी लोग खांसी बोलते हैं, उसका ट्रीटमेंट जरा डिफरेंट होता है। तो इन इस्लामी भाई ने जिन्होंने कॉल की थी इस पैटर के, ये अपने डॉक्टर से रुजू कर लें ताकि उसकी रीजन पता चले कि बेसिकली खांसी है किस किस्म की, फिर उसी हिसाब से दवा की जाए। दोनों सूरतों में ट्रीटेबल है, इलाज किया जा सकता है, लेकिन जब तक आप उसकी कॉज पे नहीं पता चलेगा, उसके रूट का नहीं पता चलेगा, जब तक उसका ट्रीटमेंट बेकार है।
डॉक्टर साहब इसी हवाले से खांसी की अमूमी क्लिनिकली तो दो किस्म होते हैं ना, प्रोडक्टिव कफ नॉन प्रोडक्टिव, जैसे बलगम आ रहा है और एक खुश। अब जैसे किसी को खुश खांसी किसी वक्त हुई और डॉक्टर ने प्रिस्क्राइब कर दी वो मेडिसन इस खांसी के लिए, उस वक्त इसको आराम आ गया, लेकिन ये फिर मेडिसन ये रख लेते हैं कि ये हर खांसी के लिए यही मेडिसिन इस्तेमाल हो रही है।
नहीं ये
इसका जरा डिफरेंशिएट कर दें।
नहीं ये एक बहुत बड़ा एक कहेंगे ड्रॉबैक है कि हम लोग सेल्फ मेडिकेशन की तरफ बहुत जाते हैं।
जो खांसी की तीन चार किस्में भी हैं और उसकी वो वैरायटी भी होती है
बहुत ज्यादा,
और फिर ट्रीटमेंट किस तरह दिया। और अमूमन तो खांसी पेशेंट को तो ये लग रही होती है डॉक्टर साहब खांसी ही हो रही है,
वो एक सिंपल सा लफ्ज इस्तेमाल कर लेते हैं खांसी होती है, लेकिन खांसी में इटसेल्फ बहुत बड़ी चीजें छुपी हुई होती है कि खांसी हो क्यों रही है। ये डॉक्टर का बेसिकली रिस्पॉन्सिबिलिटी,
डॉक्टर साहब ये अमूमन बच्चों के केसेस में ज्यादा देखने में आता है कि एक दफा
ये सब में होता है बच्चों में, इसलिए आपको ज्यादा लगता है कि बच्चे ज्यादा बेसिकली जुकाम नजले से ज्यादा वो इफेक्ट होते हैं। जब वो जुकाम नजले से ज्यादा इफेक्ट होते हैं तो उमूमी तौर पर नजला और जुकाम को इतना ज्यादा सीरियसली नहीं लिया जाता, जब वो बढ़ जाता है यानी कि खांसी की सूरत तैयार कर लेता है, गला खराब कर देता है, और अगला स्टेप जो है वो सीना भी खराब कर देता है, बिलखसूस बच्चों के अंदर सीना भी खराब हो जाता है, कंजेशन हो जाती है सीने के अंदर, तब जो है ना वो फिर डॉक्टर्स के पास जाते हैं, तो फिर वो एक स्टेज उस स्टेज से निकल चुके होते हैं। आपको फिर एक्सपेंस यानी कि आपको जो अखराजात हैं वो भी आपके डबल ट्रिपल पे चले जाते हैं। अगर इनिशियल स्टेज के ऊपर आप करवा लेते हैं तो आप बड़े सस्ते में वो इलाज किया जा सकता है। उमूमी तौर पर अगर वायरल इन्फेक्शन होता है तो वायरल इन्फेक्शन अपना टाइम पीरियड लेता है, 6-7 दिन 8 दिन टाइम पीरियड जो है वो लेके जाता है, उसके लिए कोई एंटीबायोटिक्स की जरूरत नहीं है, वो सिंपल दवा से भी ट्रीट किया जा सकता है। लेकिन अगर उसके साथ कॉम्प्लिकेशंस हैं, उसके नुकसानात हो गए पैदा शुरू हो गए आपको, तो फिर यकीनन
उसके हिसाब से आपको दवा लेनी है। अगर बुखार भी साथ हो रहा है तो फिर इसको बैक्टीरियल की तरफ लेंगे। डॉक्टर साहब अब इसमें यूं कर लेते हैं, जैसे खांसी है अभी, जैसे सर्दी की आमद आमद है, अब ये जैसे एपिसोड हो जाते हैं, किसी को खांसी हो जाती है हल्की खुश्क या बलगम वाली, तो ऐसी कौन कौन सी एहतियातें हैं बिलखसूस सर्दी के हवाले से जो सारे जुमला जो पेशेंट है इनके लिए फायदेमंद हो?
देखिये एक तो सर्दी की जो एहतियात है वो तो करनी है, यानी कि आपने कोई भी ऐसी चीज का इस्तेमाल नहीं करना है,
ठंडा पानी जूस कोल्ड ड्रिंक इस तरह का।
देखिये अगर जूस में थोड़ा सा ये है कि जूस वगैरह अगर आप लेते हैं तो वो आपके लिए अच्छे हैं उस सूरत में कि जब आप उसको ठंडे ना पिए।
सही,
ठीक है। जूस में एट सेल्फ अगर हम फर्ज करें कि जैसे हमारे पास सीजनल फल जो है किन्नू है मौसमी है ये सीजनल फल है। हम इनके अगर जूसेस वगैरह पीते हैं तो ये हमारे लिए फायदेमंद
तो है,
बहुत फायदेमंद है क्योंकि इसमें विटामिन सी वगैरह शामिल होता है और आपका जो बॉडी रेजिस्टेंस जो है ना उसमें यानी मदाफती निजाम को मजबूत करता है। तो अगर आप वो ले लेते हैं वो आपके लिए फायदेमंद है। दूसरा ये है कि पानी की रिक्वायरमेंट जो है वो भी आपकी पूरी कर रहा होता है क्योंकि सर्दियों में आप पानी का इस्तेमाल बहुत कम कर रहे होते हैं क्योंकि बॉडी की रिक्वायरमेंट नहीं बन रही होती, तो वो भी पानी भी आप उस तरह से पूरी कर लेते हैं किसी ना किसी तरीके जूस की शक्ल में आपने ले लिया। तो आपको दो फायदे होते हैं, एक तो आपको डिफेंस मैकेनिज्म जो है आपका बॉडी का जो मुदाफती निजाम है वो काफी स्ट्रांग हो जाता है, दूसरा जो है आपको पानी की जो कमी है वो भी काफी हद तक पूरी हो जाती है। सर्दियों में एक आम शिकायत होती है कि स्किन ड्राई हो जाती है, खुश्क हो जाती है काफी ज्यादा। उसकी रीजन दो होती है, एक तो रीजन ये होती है कि पानी का इस्तेमाल कम हो जाता है आदमी का, ठीक है। दूसरी रीजन ये होती है कि ये जब
खुश्की
हवा में जो नमी है वो भी थोड़ी सी कमी की तरफ चले जाती है जिसकी वजह से वो खुश्क हो जाती है। तीसरी चीज जो होती है वो होती है जब आप गुसल कर रहे होते हैं तो गर्म पानी से आप बेसिकली गुसल कर रहे होते हैं, बहुत ज्यादा गर्म पानी से कर रहे होते हैं जो कि आपकी स्किन को मजीद ड्राई कर देता है। तो जब भी आप इन चीजों को केयर करेंगे तो जैसे गुसल करने जा रहे हैं तो एक तो बहुत ज्यादा गर्म पानी इस्तेमाल ना करें, एक नॉर्मली जो गर्म पानी होता है इजीली उससे आप जो है ना वो
सही
गुसल कर सकते हैं या वजू
लेते हैं। खांसी के हवाले से आपने जैसे भी बताया कि ये ठंडे पानी का इस्तेमाल ना किया जाए, जूस हम भले सादा हो वो इस्तेमाल कर सकते हैं,
बिल्कुल कर सकते हैं, खट्टा नहीं होना चाहिए उसमें थोड़ा एहतियात।
कोल्ड ड्रिंक
तो किसी भी
कोल्ड ड्रिंक वगैरह
किसी भी सूरत में नहीं,
सही
किसी भी सूरत में नहीं।
डॉक्टर साहब अभी जो अभी आप बयान फरमा रहे थे ये दूसरी कॉल इसी की है, इनको स्किन का
एलर्जी बेसिकली
इसको डिटेल में ले लेते हैं।
इसमें अब बात वही आती है कि एलर्जी किस किस्म की हो रही है इनको, ये
मैं इसी पे आ रहा था कि ये अमूमन बाजार से जो लिए हुए होते हैं या पुराने कपड़े रखे हुए होते हैं सर्दियों में दोबारा पहन लिए जाते हैं, इस तरह के स्किन एलर्जी के बहुत सारे पेशेंट बनना शुरू हो जाते हैं।
नहीं बिल्कुल बिल्कुल हो जाते हैं इसमें, और एक मेन वजह ठंडे मौसम में बनती है ना वो यही बनती है कि आपकी ड्राइनेस हो जाती है, स्किन पे ड्राइनेस हो जाती है, और अगर जरा सा भी आपका जो एलर्जी का एलिमेंट होता है आपके स्किन के ऊपर तो वो एग्रीवेट कर जाता है, बढ़ जाता है। यानी कि एक तो वो ऑलरेडी आपका वो जो माइट्स वगैरह है जो भी जरासीम आपके जिल्द के ऊपर मौजूद है वो प्लस खुश्की
सही
दोनों मिला के आपकी जो तकलीफ है जो खारिश है उसको बढ़ावा दे देते हैं। इसका सिंपल आसान तरीका ये है कि स्किन को अपने खुश्क ना होने दें, कोई भी मॉइस्चराइजिंग चीज जो है ना वो आप लगा के रखें, स्किन को तर करके रखें, क्रीम वगैरह लगा के रखें, इस किस्म की जगह स्किन आपकी तर रहे, खुश्क नहीं होनी चाहिए। तो आप तकरीबन 50-60% जो है खारिश वगैरह जो है ना आपकी बॉडी के अंदर वो काफी हद तक कंट्रोल में आ जाएगी। बाकी जो चीज होगी वो अद्वियात वगैरह से आप उसको कंट्रोल कर सकते हैं और कुछ एहतियातें, वो डिपेंड करता है कि आपको खारिश किस किस्म की है।
अगर इसमें दो चीज ऐड कर लेते हैं कि जैसे स्किन एलर्जी जिनको सिर्फ स्किन की एलर्जी या किसी और चीज की, जैसे अभी आपने बयान फरमाया कि स्किन को खुश्क ना होने दे, इसके एक तो तरीका आप हाइड्रेशन अपनी प्रॉपर रखें, दूसरा जूस का विटामिन सी जैसा भी आपने बताया था, ये दो चीजें अगर इसको पाबंद कर लिया जाए तो विटामिन सी का रोल स्किन के अंदर बहुत ज्यादा अच्छा है। दूसरा इम्यूनिटी, जब भी इम्यूनिटी आपकी लो हो रही होती है तो उसमें भी एलर्जी आ रही होती है, तो विटामिन सी दोनों तरफ काम कर रहा है,
दोनों तरफ काम करेगी। और आप ये देखें कि अल्लाह अज़्ज़ल ने इस सर्दी के सीजन के अंदर जो फ्रूट्स हैं अगर आप उन पे गौर करें तो तमाम के तमाम फ्रूट्स के अंदर विटामिन सी की बहुत बड़ी मिकदार मौजूद है, चाहे वो किन्नू ले लें, माल्टा ले लें, मिठा ले लें, इस किस्म के जितने भी फ्रूट्स हैं इनके अंदर विटामिन सी की बेइंतहा मिकदार मौजूद है।
डॉक्टर साहब
लोग इसको इस्तेमाल नहीं करते,
स्किन जो होती है ना जैसे हम खिंचाव होता है स्किन का, अभी डॉक्टर साहब ये पता कैसे चले स्किन हमारी खुश्क है ये डिहाइड्रेटेड है, जरा ये भी बता दें।
देखें वो तो पता चल ही जाता है जब आदमी की स्किन जब खुश्क
नहीं डिहाइड्रेटेड अलग,
डिहाइड्रेशन अलग चीज होती है, डिहाइड्रेशन अलग चीज है, वो आप सही फरमा रहे हैं। आप अगर खुश्की की तरफ जाएंगे खुश्की तो जाहिरी तौर पर नजर आ जाएगी, अगर डिहाइड्रेशन होगी तो ऐसे मौसम के अंदर डिहाइड्रेशन बहुत ज्यादा अगर होगी आपको
सही
तब आप उसको क्लिनिकली उसको पहचान सकते हैं, अगर हल्की फुल्की होगी तो वो आइडिया नहीं होगा क्योंकि इस मौसम में रिक्वायरमेंट नहीं बनती है पानी की इतनी ज्यादा आदमी को ना, इसलिए डिहाइड्रेशन के चांस कम।
इसलिए ये बयान कर रहा था, अर्ज कर रहा था कि स्किन के अंदर जो इलास्टिसिटी जो लचक होती है ना
जी,
इसमें जो एलिमेंट होते हैं कनेक्टिव टिश्यू जिसको बोलते हैं उसकी रिक्वायरमेंट ही को फैक्टर के तौर पर विटामिन सी है। विटामिन सी जितना आप ले दोगे आपके स्किन बिल्कुल इम्प्रूव्ड होगी, कलर वगैरह के अंदर भी इंशाल्लाह जल्द बेहतरी मिलेगी और आपका इम्यून सिस्टम भी ज्यादा अच्छी तरह काम करना शुरू करेगा। एक तीसरे कॉलर हैं डॉक्टर साहब,
तीसरी जो कॉल थी
उनके पाँव में,
पाँव के तलवे, तलवे के सेंटर में बेसिकली ये बता रहे हैं कि इनको वो तकलीफ होती है। अब इसमें दो चीजें हो सकती हैं, एक डिजीज होती है वो एग्जामिन के बाद ही पता चलेगा कि प्लांटर फेशियाटिस तो नहीं है कहीं
जी,
ठीक है ना। तो बेहतर ये है कि अपने,
अब इसमें ये भी नहीं मालूम कि एक पाँव में या दोनों पाँव में,
एग्जैक्टली तो ये अपने डॉक्टर से अगर रुजू कर लें, बिलखसूस ऑर्थोपेडिक डॉक्टर जो होते हैं उनसे रुजू कर लेंगे, वो उनको बेहतर गाइड कर देंगे। अगर वो प्लांटर फेशियाटिस है उनको तो उसके हिसाब से ट्रीटमेंट वगैरह,
यूरिक एसिड चेक करवा लें,
यूरिक एसिड एहतियातन करवाया जा सकता है
अगर एज ज्यादा है 30 से ज्यादा है,
बिल्कुल कोई मजायका नहीं है, एहतियातन करवाया जा सकता है, बिल्कुल करवाया जा सकता है।
कुछ कॉल है डॉक्टर साहब वो ले लेते हैं, कॉल सुना दीजिए।
जहीर अख्तर मेरा नाम है, अर्जुन जी से बात कर रहा हूँ। मेरा डॉक्टर साहब से सवाल ये था कि मेरी एक भतीजी है जिसे थैलेसीमिया की बीमारी है, मैं ये पूछना चाहता था कि इसके बारे में इलाज और वजह अगर बता दी जाए तो हमें उसकी क्या वजह रखनी चाहिए।
इंशाल्लाह एक और कॉल दे दीजिए।
दूर मैं अहमद अदनान अतारी बात कर रहा हूँ मियाँ वाली से। मेरी ये अर्ज है कि मेरी छोटी सिस्टर है, उसकी तकरीबन 21 साल उम्र है और उसका ये मसला है कि 12 महीने उसको नजर जुकाम लगा रहता है और 12 महीने उसके नाक से और आंखों से पानी बहता रहता है। सर्दियों में खसूसा ये चीज ज्यादा शिदत अख्तियार कर जाती है और उसके अलावा उसको मतलब की लगातार 5-5-6 छींके भी आ जाती है। फराज करम इसके गुहाल शाह फरमा दीजिए।
एक और कॉल दे दीजिए।
السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
ڈاکٹر سب سے سوال ہے، میرے جوائن میں گھٹنا سے آواز آتا ہے، جوائن سے آواز آتا ہے، کمر ہو گیا اور یہ شولڈر سے جوائن سے آواز آتا ہے، میرا ایج 25 ہو رہا ہے، علاج بتا دیں، جزاک اللہ خیر۔
ایک اور کال دے دیجیے۔
السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
میں اکبر اتاری ہند یو پی سے عرض کر رہا ہوں، میرا مدنی کلینک میں ڈاکٹر صاحب سے یہ سوال عرض ہے، سردیوں میں میرے ہاتھوں کی ہتھیلیاں بہت زیادہ پھٹتی ہیں، یعنی ایک کٹ کٹ جو ہوتا ہے، اس میں اگر 2-3 دن اگر ویسلین یا تیل وغیرہ نہ لگاؤں تو یہاں تک کہ خون تک نکل آتا ہے، تو برائے مہربانی اس کا کوئی علاج بتائیں۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔
وعلیکم السلام۔
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ۔
ڈاکٹر صاحب جو پہلے کالر تھے
اس میں
تھیلیسیمیا کا علاج انہوں نے پوچھا ہے، بالغذا، جو کہ اب تھیلیسیمیا میں جو میجر پرابلم ہو رہی ہوتی ہے خون نہ بننے کی پرابلم ہو رہی ہوتی ہے، تو ایسی غذا استعمال کر سکتے ہیں جو خون آور ہوں، یعنی خون بنانے میں مددگار ہوں۔
مثلا
اب جیسے اس کے اندر جیسے آپ کا کھجور ہے وہ رچ آف آئرن ہے، جو چکندر کا جوس وغیرہ ہے، یہ جتنے بھی آئرن کے سورسز ہیں یہ آپ استعمال کر سکتے ہیں۔
آج کل جیسے سیزن اگر دیکھتے ہیں تو گاجر،
گاجر یہ آپ
بہترین ہے سیزن کے حساب سے، اگر آپ دیکھیں پالک بہت اچھا ہے آپ کے لیے، میتھی بہت اچھی ہے آپ کے لیے، لیکن اپنے ڈاکٹر سے مشورہ ضرور کریں۔
یہ تو غذا ہم نے یہ کہا تو ضمناً ہے یا بھی ہر کسی کے لیے فائدہ مند ہے؟
نہیں، یہ تو ڈیفینیٹلی سردی میں سب کے لیے فائدہ مند ہے، جو بھی آپ استعمال کریں گے، یہ تو ہے سردیوں کا، غذائیں سردیوں کی ہیں یہ،
صحیح
ٹھیک ہے نا، تو یہ تو ویسے ہی فائدہ مند ہوگی، لیکن اگر یہ اس کے حساب سے دیکھتے ہیں تو اپنے ڈاکٹر سے مشورہ۔
تھیلیسیمیا کا ڈائگنوز پیشنٹ ہے تو اوبیسلی یہ ڈاکٹر سے اپنا ٹریٹمنٹ تو کرا ہی رہے ہوں گے،
بالکل،
لیکن کوئی ایڈیڈ اپنے غذا کر لیں گے تو ان سے مزید بہتر ہونے کا چانس۔
ہاں بالکل، لیکن غذا کو بھی اپنے ڈاکٹر سے مشاورت کر لیں، کیونکہ ان کی جنرل فزیکل کنڈیشن کیا ہے یہ ان کے ڈاکٹر زیادہ بہتر جانتے ہوں گے، ان کی جنرل فزیکل کنڈیشن کو دیکھنے کے بعد ہی وہ صحیح گائیڈ کر پائیں گے، ہو سکتا ہے ہمارے حساب سے یہ ٹھیک ہو لیکن ان کی جنرل فزیکل کنڈیشن ایسی ہوگی شاید ان کے لیے مناسب نہ ہو، اس لیے ان سے مشورہ کرنا بہت ضروری ہے۔
ڈاکٹر صاحب دوسرے جو کالر ہیں یہ 21 سال کی ان کی عمر ہے، کرونک کیس لگ رہا ہے، یہ 12 ماہ نزلے کی شکایت ہے، یہ بہت سارے پیشنٹ ہیں ان کو عام یہ شکایت ہوتی ہے، اور سردیوں کے اندر یہ بڑھ بھی جاتی ہے، اس کو سائنسائٹس بولیں گے، الرجی بولیں گے، پوسٹ نیزل ٹرپ بولیں گے، کیا بولیں گے؟
دیکھیں اب بات وہی ہے کہ ہوتا کیوں ہے، یہ تو ایگزامینیشن کے بتا
رہے ہیں 12 ماہ سے ہو رہا ہے،
اب 12 ماہ سے ہو رہا ہے بقول ان کے 12 ماہ سے ہو رہا ہے تو 2-3 ریزنس ہوں گی، ایک تو یہ ہے کہ جنرل ریزنس یہ ہوں گی کہ ان کی ڈائٹ پیٹرن کیا ہے، ان کی 21 سال عمر بتائی،
21 سال
کی عمر میں ان کا اپنا کھانے کا انداز کیا ہے، کیا غذا لیتے ہیں کیا نہیں لیتے ہیں، ان کا رہائش کی پوزیشن کیا ہے، کیونکہ یہ کچھ لوگ سینسیٹیو ہوتے ہیں، हो सकता है उनका नेचर ऑफ वर्क इस किस्म का ना हो,
ये फीमेल है शायद, फीमेल पेशेंट है, घर में ही रह रहे
हो सकता है कि
एनवायरमेंट बाहर का
बिल्कुल धुएं वगैरह से भी हो सकता है कि एलर्जी वगैरह हो, अगर फीमेल है तो धुएं की वजह से भी प्रॉब्लम हो सकती है उनको, ये मसला हो सकता है। सेकंड जो इशू निकल सकता है वो ये हो सकता है कि इनका फिजिकल एग्जामिनेशन जैसे डॉक्टर से करवाएंगे ईएनटी बिलखसूस ईएनटी स्पेशलिस्ट से, तो वो नाक की पोजीशन देख लेंगे कि नाक के अंदर तो कोई प्रॉब्लम नहीं है, जैसे आपने फरमाया कि साइनसाइटिस भी पॉसिबिलिटी है, डीएनएस के भी पॉसिबिलिटी है, दोनों डीएनएस मदनी चैनल के नाज़रीन बेसिकली नाक की हड्डी जो या गोश्त जो बढ़ जाता है उसको कहते हैं, तो इन दोनों चीजों की पॉसिबिलिटी अपनी जगह पे होती है, तो इसकी वजह से भी ये प्रॉब्लम हो सकती है। तो बेहतर है कि अपने ईएनटी के जो स्पेशलिस्ट हैं आपके इलाके में उनसे आप मशवरा कर लें। इन द मीन वाइल आसान तरीका यही है कि जब भी आप बाहर निकलते हैं या किसी ऐसी जगह पे एक्सपोज होते हैं तो कोशिश करें कि कवर कर लें, कोई मास्क वगैरह ले लें आप, उससे आप बच सकते हैं।
भाव डॉक्टर साहब ये जैसे ले आप। इस तरह के जो पेशेंट है जिनको क्रोनिक यानी मुस्तकिल मसला आ रहा है, नजले का आ रहा है, छींके भी इनके एपिसोड हैं और सर्दियों में ये बढ़ जाता है, तो ऐसे मरीजों का स्टीम लेना कैसा है?
मैं वही अर्ज कर रहा था कि भाप वगैरह ले लें, उससे भी काफी हद तक फायदा होगा।
स्टीम का भी कोई प्रोसीजर है, तरीका कार है या वैसे?
देखिए भाप तो अलग अलग तरीके से लोग लेते हैं,
एक स्टीमर मार्केट में आता है वो ले लें,
स्टीमर भी ले सकते हैं आप घर में जो है आपका जो
घर में किस तरह
चूल्हा वगैरह होता है, पानी बॉइल करके जो है कोई चादर वगैरह या कोई टॉवल वगैरह लेके उस पर कवर अप करके ऐसे कवर कर लें, अपना मुंह जो है स्टीम की तरफ रखें और उसको जो भी बाउल वगैरह है, जो भी आपका पतीला वगैरह है वो स्टीम डायरेक्टली आपके पास।
सब ये सांस इसमें मुंह से लेनी है फिर नाक से लेनी है?
देखिए नाक से लेके मुंह से निकालनी,
सही तरीका ये है।
ये तरीका नाक से सांस ले मुंह से निकाल दे,
सही
ठीक है।
और इसका दौरानिया
जितना मैक्सिमम ले सकते हैं, बाज लोग जो है एक मिनट में ही थोड़ा सा इरिटेट हो जाते हैं, बाज लोग पांच पांच मिनट भी ले लेते हैं, मतलब जितना टॉलरेट कर सकते हैं जितना बर्दाश्त कर सकते हैं उतना ले लें, लेकिन एपिसोड उसके बढ़ा दें। अगर फर्ज करें कोई दो मिनट बर्दाश्त कर सकता है तो दिन में वो चार पांच दफा ले ले,
अच्छा
छह सात दफा ले ले, कोई इसमें मुजायका तो नहीं है, फायदा ही होगा।
देखिए
आपको नजले के साथ साथ स्टीम आपकी स्किन पे भी असर करेगी,
सही
स्किन को भी फायदा देगी, ग्लोइंग पैदा कर देगी स्किन के ऊपर भी।
अमूमन जिनको नजले की प्रॉब्लम हो रही होती है ना तो उसमें इनको साइनस की भी कंप्लेन हो रही होती है
जी,
क्योंकि जब नजला हो रहा होता है तो यानी म्यूकस बन रहा होता है, वो आपके जो दांतों के ऊपर के साइनस है, सर के ऊपर के साइनस ये भी ब्लॉक हो रहे होते हैं, तो जब ये हीट जाती है तो ये जो म्यूकस वगैरह होता है जो जाम हुआ हुआ होता है साइनस में वो पिघलना शुरू हो जाता है
जी, नरम पड़ जाता है,
नरम पड़ जाता है, उसमें सांस लेने में भी आसानी होती है,
बिल्कुल वो तकलीफ भी कम हो जाती है।
तो मतलब ये बच्चों के अंदर भी अगर इस तरह जिनको खांसी है नजला हुआ हुआ है तो इसमें बच्चों को भी स्टीम दे दें?
सबको, सब सब ले सकते हैं, मतलब आप इसको कहेंगे प्राइमरी ट्रीटमेंट, इब्तदाई तिब्बी इमदाद जिसको।
लेकिन ये जिनको नजला है उनके लिए बहुत प्रोफाइलेक्टिक रोल है इसका, मतलब ये जिनको क्रोनिक है नजला, नजले की शिकायत मौजूद है परसिस्टेंट है, वो तो मेरे ख्याल से इसको हफ्ते में तीन दिन चार दिन रेगुलरली कर भी लें तो इनके लिए फायदेमंद है।
कोई
किसी हद तक दवाइयों से
अभी तो मार्केट में बहुत इजी वे है ना कि आपके पास स्टीमर अवेलेबल हैं और हर साइज के हर स्टाइल के स्टीमर अवेलेबल हैं। आप छोटे स्टीमर से लेकर बड़े स्टीमर तक दोनों अवेलेबल हैं और इकोनॉमिकल हैं, इतने महंगे नहीं है, बहुत सस्ते हैं, वो आप मार्केट से ले सकते हैं और वो बच्चों को भी यूज करवा सकते हैं, आप खुद भी यूज कर सकते हैं।
डॉक्टर साहब तीसरे कॉलर है, इनके जोड़ों में से आवाज आती है कंधों के भी कमर के भी घुटने के भी।
एज इनकी इतनी नहीं है, 25 इयर्स
काले बताई,
25 साल उम्र बताई थी इन्होंने। अब वेट अगर बता दे तो आसानी हो जाती, क्योंकि वेट तो ज्यादा नहीं है इनका। दूसरा ये है कि इनको बोन प्रोफाइल करवाना पड़ेगा, बोन प्रोफाइल करवा के देख लें। और
अमूमन इसमें पेशेंट की कुछ लोगों की आदत भी होती है अपने कमर को झटके देने की, और इसको जब इनको इनको लगता है कि जब ये आवाज आती है तो उसके बाद शायद इनकी बॉडी बड़ी
रिलैक्स हो जाती
है, रिलैक्स हो जाती है।
बिल्कुल बिल्कुल सही,
तो क्या क्लिनिकली ये झटके देना इस तरीके से आप करना सही है?
बहुत खतरनाक,
खतरनाक है,
बहुत ज्यादा खतरनाक है कि अगर आपने खुदा ना खासा, बाज लोग तो मतलब करवाते हैं
जी जी जी,
वो करवाना और ज्यादा खतरनाक है, क्योंकि वो जिस प्रेशर के साथ कर रहा होता है ना, खुदा ना खासा अल्लाह ना करे कोई भी एक मोहरा इधर उधर हिल गया।
जो बाजार के अंदर ये जैसे बाल काटने वाले होते हैं, बाल काटने के बाद जो
मसाज
की मसाज करते हो उसमें खास इनका तरीका होता है जो कमर गर्दन को झटका देने का
जी जी।
उसके बाद टेम्पररी तौर पे जो पेशेंट होता है, जो भी जिसको हो रहा होता है, पेशेंट तो नहीं बोलेंगे, اس کو لگتا ہے کہ بہت سکون مل گیا، تو کیا یہ فائدہ مند ہے؟
نہیں، وہ بھی نقصان دہ، وہ بھی مطلب آپ کے لیے کافی حد تک نقصان پیدا ہو سکتا ہے. دیکھیں ورٹیبرا جو ہے یعنی ریڑھ کی ہڈی جو ہے نا، وہ آپ کی تو گردن کے پیچھے سے سٹارٹ ہو رہی ہے، ٹھیک ہے، اور کمر کے نیچے تلک جا رہی ہے پوری ایک، اور یہ آپ کا بیسیکلی مین ہے، یعنی کہ آپ کا ہب ہے، ایک پاور ہب ہے. اگر یہی خدا نہ خواستہ یہیں کوئی فالٹ ہو گیا، کوئی ڈیمیج ہو گیا، تو آپ کے لیے بہت زیادہ پرابلمس کی.
ہاتھوں کو بھی جھٹکتے ہیں ڈاکٹر صاحب، کمر کو بھی جھٹکتے ہیں، آواز آتی ہے تو انہیں لگتا ہے کہ اب شاید یہ صحیح ہو گیا.
نہیں، وہ غلط رہتا ہے، ان کا نقصان ہو سکتا ہے، خدا نہ خواستہ کوئی بڑا ڈیمیج ہو سکتا ہے، ذرا سی ریلیکسیشن کے لیے آپ کو بڑا ڈیمیج ہو سکتا ہے. تو یہ جو اسلامی بھائی ہیں جنہوں نے یہ بتایا کہ ان کے جوڑوں میں سے تکلیف ہو،
آوازیں آتی ہیں، تو ان کو میرے خیال سے اپنا یہ وزن دیکھ لینا چاہیے. ابھی آپ نے جیسے بتایا کہ بون پروفائل بھی ہو، یہ بھی ہیبٹ بھی دیکھ لیں کہ یہ جھٹ اس طرح کی عادت تو
ہے. اور پھر دوسرا جو ہے نا، آرتھوپیڈک جو سرجنس ہیں ان سے
وغیرہ اوپینین
ریویو کر لیں کہ بیسیکلی آواز آتی کیوں ہے.
ابھی جیسے جن کو پرابلم ہوگی تو ڈسک کارٹلیج کی وجہ سے آواز آ رہی ہوتی ہے، لیکن انہوں نے بتایا موروں میں تو آواز عموماً کسی زیادہ تر بیماریوں میں تو آتی نہیں ہے.
نہیں، انہوں نے بولا کہ شولڈرز میں بھی آتی ہے، مطلب مختلف جوائنٹس کے اندر بتایا، تو اگر ایسا ہے تو ان کو آرتھوپیڈک سے رجوع کرنا چاہیے. اگر تمام جوائنٹس کے اندر آ رہا ہے، تو اگر ایک آدھ جوائنٹ میں ہوتا ہے تو بعض اوقات یہ ہوتا ہے کہ بیسیکلی یہ فلوڈ ہوتا ہے ہماری باڈی کے اندر، جس کو ہم سائنوویل فلوڈ کہتے ہیں، وہ فلوڈ کی بیسیکلی وہ ہوتی ہے آواز، ہمیں ایسا لگتا ہے کہ یہ ہڈی کی آواز آ رہی ہے.
جوائنٹ کے بیچ میں جو کارٹیلیج
اور اس کے ساتھ سائنوویل فلوڈ وغیرہ جو ہوتا ہے،
اس کی ویریش فرکشن
بیسکشن ہوتی ہے، بالکل رگڑ جس کو آپ کہہ سکتے ہیں،
ہمیں لگتا ہے کہ یہ بڑے ریلیکس ہو گئے.
جی جی.
اچھا ڈاکٹر صاحب، ایک کالر، یہ جو آخری کالر تھے، ان کا ہاتھ کے اندر، جن کے ہاتھ میں جلن بھی ہوتی ہے، ہاتھ خشک بھی ہو جاتے ہیں، انہوں نے بتایا کہ آئل وغیرہ استعمال کرتے ہیں. یہ جو ایک یہ پرابلم، اسی طرح پاؤں کے اندر بھی کچھ لوگوں کا سیم پرابلم ہوتا ہے،
ہتھیلی پھٹنے کی بیسیکلی پرابلم کر رہے ہیں. دیکھیں، یہ جو بیسیکلی ہوتی وہی ڈرائنیس کی وجہ سے، کہ آپ کو اگر فنگل انفیکشن نہیں ہے تو یہ بیسیکلی ڈرائنیس کی یعنی خشکی کی وجہ سے ہی ہوتی ہے. تو جو خشکی کے لیے پہلے جیسے ہم نے عرض کیا کہ اس حصے کو آپ خشک نہ رہنے دیں، تر رکھیں، اب وہ کسی بھی طریقے سے رکھیں، کوئی آئل وغیرہ لگائیں،
یہ تیل لگا وغیرہ استعمال کرتے ہیں اور دوسری کریم وغیرہ بھی رکھتے ہیں.
دیکھیں، استعمال کرنا اور طریقے سے استعمال کرنا دونوں میں فرق ہوتا ہے. اگر آپ پراپر طریقے سے کوئی چیز یوز کریں گے تو اس کا آپ کو فائدہ ہوگا. اب جیسے میں مثال دیتا ہوں کہ ڈاکٹر صاحب میں نے تو گولی کھائی تھی، میرے کو آرام نہیں ہوا. آپ نے گولی تو کھائی، گولی صحیح بھی کھائی آپ نے، لیکن کیا آپ نے پراپر کھائی؟ سوال یہ، آپ نے پراپر نہیں کھائی، اس وجہ سے آپ کو آرام نہیں.
ڈوز کے حساب سے یا وقت کے حساب سے؟
ایگزیکٹلی. دیکھیں، اب اس میں یہ بھی ہے، جیسے اگر ان کو خدا نہ خواستہ ہتھیلی میں زخم وغیرہ ہوتے ہیں، تو
پاؤں میں بھی ڈاکٹر صاحب زخم ہو رہا
ہے، اگر زخم ہوتے ہیں تو اپنے ڈاکٹر کو دکھا کے کوئی بھی آپ دوا وغیرہ اس میں یوز کر سکتے ہیں. اگر زخم نہیں ہے تو سمپل جو بھی لیبریکنٹ ہے، کچھ چکناہٹ والی چیز جو ہے، وہ اس کو آدمی تر کر کے رکھے، بالخصوص رات کے ٹائم جو ہے اچھی طرح تر کر کے آپ جو ہے اس کو رکھیں، اور صبح تلک تاکہ وہ تر رہے، وہ سافٹ رہے، اس کی کیئر کریں، باقاعدہ صفائی رکھیں، اس کی صفائی کریں گے، اس کے بعد اس کی جو ہے آپ جو ڈیڈ اسکن ہوتی ہے، مردہ جلد ہوتی ہے اوپر کی، اس کو بھی آپ آستے 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 ریموو کر سکتے ہیں.
دو چیزیں میں ایڈ اپ کر دوں کہ ایک تو یہ کہ جن کے ڈرائی اسکن ہوتی ہے، بہت زیادہ اسکن ڈرائی ہو گئی، ہاتھ کی بھی، پیر کی بھی، یہاں تک کہ جیسے کالر نے بتایا کہ خون بھی آ جاتا ہے، تو اس میں تو سب سے پہلے ایک تو جیسے آپ بتا رہے ہو اوپر سے آپ نے ٹاپیکل اس کو اوپر سے کس طریقے سے آپ نے لوبریکیٹڈ رکھنا ہے، اب آیا آئل وغیرہ یا آئنمنٹ وغیرہ. دیکھیے، اس کا بیسک کاز جو لائز ان دا باڈی، جسم کے اندر موجود ہوگا، وہ ہے آپ کی ڈیہائیڈریشن، وٹامن سی کی کمی، اور آپ کو اپنی ہائیڈریشن، کھانے پینے کی چیزوں کو بھی مانیٹر کرنا پڑے گا. تیسرا، وہ پیشنٹ جو اولڈ ایجڈ ہیں اور جو ڈائبٹک ہیں، ان کو اپنے پاؤں کے زخم جو سردیوں کے اندر لگ جاتے ہیں یا پھٹ بھی جاتا ہے، اس کو ایکسٹرا آرڈینری طور پہ جا کے احتیاط کرنا ہوگی. کیونکہ کوشش کریں تو اپنے پاؤں جو ڈائبٹک ہیں اپنے ہمیشہ کور ہی رکھیں سردیوں کے موسم میں، کیونکہ بلیڈ ہو جاتا ہے، رپچرڈ ہوتا ہے، یا کوئی زخم آ جاتا ہے، ڈائبٹک پیشنٹ کے لیے یہ زخم بہت دیر بعد ہیل ہو رہا ہوتا ہے.
بالکل صحیح کہا آپ نے، اور اچھی توجہ دلائی ہے آپ نے، کہ بالخصوص جو شوگر کے مریض ہیں، اگر خدا نہ خواستہ ان کے ساتھ یہ آزمائش کا سلسلہ ہے، تو وہ زیادہ اس کی کیئر کریں، احتیاط کریں، کہ اس میں بڑا نقصان ہونے کا اندیشہ.
مزید کچھ کالر اور بھی ہیں، اور لے لیتے ہیں کال. کال سنا دیجیے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ.
ماشاء اللہ مرحبا, بڑا ہی پیارا سلسلہ مدنی کلینک ہے. ڈاکٹر صاحب سے میرا یہ سوال ہے, ڈاکٹر صاحب بعض حضرات کو دیکھا جاتا ہے کہ ان کا ایک ہاتھ اور ایک پیر ٹھنڈا ہوتا ہے اور ایک ہاتھ اور ایک پیر, یعنی آدھا شریر گرم ہوتا ہے اور آدھا شریر ٹھنڈا ہوتا ہے, ایک ہاتھ ایک پیر ٹھنڈا اور ایک ہاتھ ایک پیر گرم ہوتا ہے. تو یہ کیا اس طرح سے ہونا صحیح ہے اور یہ ہوتا کس وجہ سے؟ اور یہ بھی ایک سوال یہ بھی ہے کہ ڈاکٹر صاحب ہم سردی میں کان کے ذریعے سے ہمیں کانوں کے ذریعے سے ہوا جو پہنچتی ہے تو اس سے کیسے بچا جا سکے, اور کیا یہ ہمیں زیادہ اثر کرتی ہے ہمارے جسم کو؟
انشاءاللہ ایک اور کال دے دیجیے.
جی میرا نام جاوید احمد ہے, میں موسیٰ لیاری سے بات کر رہا ہوں. میرا مسئلہ یہ, میرا بچہ جو ہے اس کی 15 مہینے اور اس کا وزن 7 کلو ہے, اس کا ویٹ نہیں بڑھتا اور سینہ اس کا بالکل جام رہتا ہے. ڈاکٹر کہتے ہیں کہ اس کے معدے میں زخم ہے, تو حضرہ کرم مجھے اس کا دوا عنایت فرمائیں. جزاک اللہ خیر.
ایک اور کال دے دیجیے.
ہاں میں محمد عثمان عطاری شکرگاہ سے بات کر رہا ہوں. یہ مدنی کلینک ہے, کہ پیروں کی انگلیوں میں خارش اور گل جاتی ہیں, اس کے بارے میں ڈاکٹر صاحب کوئی مشورہ ہے یا کوئی مفتی؟
ایک اور کال دے دیجیے.
السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام.
وعلیکم السلام ورحمۃ اللہ.
محمد برہان عطاری ہند کے شہر جمشید پور سے بات کر رہا ہوں. میرا سوال یہ ہے کہ ٹھنڈ میں جو میرا گلا ایک مہینے سے زیادہ بیٹھ گیا, آواز نکلنے مطلب بہت تکلیف سے آواز نکل رہی ہے, اس کے بارے میں کچھ مدنی پھول ادا کرے, گلا کیسے آواز پتلی کریں؟ السلام علیکم ورحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ. ایک اور کال دے دیجیے.
مدنی چینل سے یہ پوچھنا چاہیں گے, ہماری وائف ہے ان کو مطلب کہ 2-4 ماہ سے جو ہے نا چکر اتر چکر آتے رہتے ہیں, پھر پائے پہ بیٹھے ہوئے بھی اور چلتے پھرتے بھی, اس کا کوئی مدنی علاج ہو تو بتائیے گا.
ڈاکٹر صاحب پہلے کالر ہیں, ان کا سوال پہلا سوال تو یہ ہے کہ کچھ لوگوں میں ان کو محسوس ہوتا ہے کہ
من بھائی نیرو کا ہے, اگر اس پہ آپ تھوڑی سی روشنی ڈالیں.
یہ بیسیکلی اس طرح کی انڈیکیشن کنڈیشن ڈیفرنٹ ہوتی ہے, باڈی میں اس طرح کمی ہوتا ہے کہ ایک سائڈ آپ کی ٹھنڈی ہو اور ایک سائڈ گرم ہو رہی ہو, تو ڈفرینٹ بیماریاں ہوتی ہیں, لیکن اس کے اندر کوئی پیتھولوجی بھی موجود ہوتی ہے, ہاتھ پیر کا بھی پرابلم ہوتی ہے, ALS کی کچھ بیماریاں اس کے اندر ایسا ہو سکتا ہے. تو لیکن ڈپریشن بھی ہوتا ہے, اس میں جھٹکے کی بھی شکایت مل رہی ہوتی ہے, خالی صرف یہی نہیں ہوتا کہ ایک سائڈ ٹھنڈی اور ایک سائڈ گرم, اب ان کے ہاتھ پیر کے محسوس کرنے کی بھی صلاحیت وہ بھی ڈسٹرب ہو رہی ہوتی ہے اگر وہ بیماریاں ہوں تو. عمومی طور پہ ایسا نہیں ہوتا ہے.
عمومی طور پہ نہیں ہوتا ہے, بالکل صحیح کہا آپ نے, لیکن اگر کوئی پیتھولوجیکل کوئی ایسی ڈیزیز
ڈفرینٹ اور فائنڈنگ بھی اس کے علاوہ اور فائنڈنگ
دوسری علامات بھی یقیناً ان میں موجود ہوں گی, تو بہتر ہے جو بھی اسلام بھائی کی یہ شکایت ہے وہ اپنے نیورو فزیشین جو ہیں ان سے رابطہ کر لیں, وہ آپ کو بہتر گائیڈ کر دیں گے کہ وجہ کیا ہے. کوئی اندرونی طور پہ کوئی خدا نخواستہ کوئی ایسی تکلیف تو نہیں ہے جس کی ایسی آزمائش کا سامنا کرنا پڑ رہا ہے. دوسری جو کال تھی وہ تھی ہمارے پاس کہ
ڈاکٹر صاحب یہ بڑی امپورٹنٹ کال ہے اور یہ عام کمپلین ہے, اور یہ اس طرح کی کمپلین کے کالر جو ہوں گے نا ان کے لیے وہ فائدہ مند ہوگی کہ ان کا وزن بھی نہیں بڑھ رہا ہے, سینہ بھی ان کا خراب ہے, یعنی پرسسٹنٹ یا کرونک کیس ہوا ہوا.
15 مہینے کا بچہ ہے, کم و بیش 1.5 سال کا,
صحیح,
اور 7 kg وزن ہے. 7 kg وزن بچے کا 15 مہینے میں اتنا کم نہیں ہے, ڈیفینیٹلی تھوڑا سا کم ضرور ہے لیکن اتنا کم نہیں ہے کہ جس میں آدمی کو پریشان ہونے لگے, کیونکہ یہ ابھی بیسیکلی گروئنگ اسٹیج ہے. یہ گروئنگ اسٹیج ہے, یہ وقت کے ساتھ ساتھ کور اپ ہو جائے گی, کوئی ایسا مسئلہ نہیں ہے. مین ایشو جو ہے نا وہ ہے سینہ,
کنجیشن
جو ہو رہا ہے, سینہ جو ہو رہا ہے ان کو خراب جو ہو رہا ہے وہ اصل میں پرابلم ہے. اب وہ سینہ 15 مہینے کا بچہ ہے, لازمی کھانے پینے کا اس کو تو اتنا خیال نہیں ہوگا, والدین ہوں گے جس چیز کا خیال کریں گے, اس کے کھانے کا, اس کے پہننے کا, اس کے اوڑھنے کا, اس کے بیٹھنے کا, اس کے رہنے کا, اس کے سونے کا, جتنا خیال ہے وہ والدین کریں گے.
ڈاکٹر صاحب یہ جو ان کالر ہیں اس طرح کے بہت سارے پیشنٹ ہوں گے, اب یہ 15 ماہ کا جو بچہ ہے اس کو احتیاط ہے, جو کنجیشن ہو رہی ہے اس کا مطلب یہ ہے کہ پرسسٹنٹ فیکٹر موجود ہے جو ریپیٹڈ انفیکشن کرا ہو رہا ہے, ریپیٹڈ انفیکشن کی وجہ سے کنجیشن ہو رہی ہے. اب بچہ مستقل کنجیشن میں ہو رہا ہوگا تو ظاہر گروتھ تو ڈسٹرب ہونی ہے. احتیاطیں کون کون سی کرنی ہے اس بچے کو 15 ماہ کے, اس کے گھر والوں کو صفائی وغیرہ کے حوالے سے؟
دیکھیں چھوٹا بچہ ہے، اس میں یہ سمجھ لی کہ احتیاط تو بہت زیادہ کرنی پڑ رہی ہوتی ہے، خاص کر کیونکہ ان میں جو ریزسٹنٹ پاور ہوتا ہے وہ بہت کم ہوتا ہے، بڑوں کی نسبت چھوٹوں میں بہت کم ہوتا ہے، جس کی وجہ سے وہ جلدی بیماری کو اڈاپٹ کر لیتے ہیں. اور ایک بات یہ دیکھ لیجیے،
ہائیجین ڈاکٹر صاحب،
ہائیجین تو ہے، لیکن ایک چیز اور بھی آتی ہے کہ اگر خدا نہ خواستہ تھوڑی سی بیماری ہو جاتی ہے تو پھر اس میں یہ ہے کہ سیلف میڈیکیشن کے طور پہ بعض اوقات اینٹی بایوٹکس وغیرہ خود سے بھی مریض شروع کر دیتے ہیں، جو کہ غلط ہوتا ہے. اس سے کیا ہوتا ہے کہ آپ کا جو ریزسٹنٹ ہوتا ہے نا، ریزسٹنس جو ہوتا ہے بیماری کے خلاف، وہ خراب ہو جاتا ہے، باڈی کا مدافعتی نظام ڈسٹرب ہو جاتا ہے.
کسی کو انفیکشن ہو گیا، کھانسی بھی ہو رہی ہے، نزلہ بھی ہو رہا ہے اس کو، اب اس کے کپڑے بار بار بدلنے چاہیے، اور جس چیز پہ سو رہا ہے یا کبھی الٹی بھی کر دی، یہ بدلنا چاہیے یا پھر اس کو بھی صاف کر دینا چاہیے؟
نہیں،
اس میں کیا احتیاط ہیں؟
دیکھیں
فیڈر وغیرہ یہ بھی کوئی ضروری چیز ہے؟
فیڈر تو خیر وہ ایک سمجھ لیجئے کہ میں سمجھتا ہوں کہ فیڈر تو ایک بیماری کی جڑ ہے، آپ نے بیماری خرید کے دے دی ہے.
صحیح،
انٹل انلیس بہت زیادہ آپ کو مجبوری نہ ہو تو ایک الگ بات ہے، لیکن یہ ہے کہ کوشش یہ کریں کہ ایسی چیز ہو کہ بچے کو خود سے چمچ سے پلا دیں. ایسی اگر اسٹیج پہ ہے کہ وہ چمچ سے پی سکتا ہے تو چمچ سے پلا دیں آپ اس کو. اگر جیسے اب یہ 15 ماہ کا بچہ ہے تو 15 ماہ کا بچہ جو آرام سے جو ہے نا وہ پی سکتا ہے، گلاس میں یا کسی چیز میں، کپ وغیرہ کے اندر وہ چیز پی سکتا ہے، کوئی مسئلہ نہیں، آپ اس سے دے سکتے ہیں. اس میں جو آپ کی صفائی کا معیار ہے وہ بھی کافی حد تک بہتر رہے گا اگر آپ اس کو کمپیریزن کرتے ہیں بوتل سے، بوتل وغیرہ سے اگر کمپیریزن کرتے ہیں تو کپ کا یا کسی پیالے وغیرہ کا صفائی کا معیار کافی حد تک بہتر رہے گا، اور تسلی بھی رہے گی دل کو.
جو آس پاس کی جو چیزیں تکیا ہے، بلینکٹ ہے،
اس میں جو چیزیں ہوتی ہیں کہ اس میں یہ نوٹ کر لیں کہ کوئی فر وغیرہ چیز تو نہیں ہے، کوئی ایسی چیز تو نہیں ہے، کوئی کارپیٹ وغیرہ
بھی ضروری ہے نا، صفائی تو ہونی چاہیے اس کی.
بالکل، دیکھیں اب جو چادریں وغیرہ ہوتی ہیں بچوں کی ہوتی ہیں وہ تو ڈیفینیٹلی آدمی کو چینج کر دیں گا، چھوٹی سی چیز ہوتی ہے، لیکن اگر کوئی ایسی چیز،
چادر بدل جاتی، تکیہ کبھی نہیں بدلتا.
بالکل اسی طرف آ رہا تھا میں، جیسے کوئی ایسی چیز ہوتی ہے جس میں آپ تبدیل نہیں کر سکتے، جس میں فر ڈالا ہوا ہوتا ہے، کاٹن ڈلی ہوئی ہوتی ہے، کوئی ایسی چیز فوم ڈالا ہوا ہوتا ہے، اس کو کیسے آپ تبدیل کریں گے؟ اس کا آسان سا سولوشن یہی ہوتا ہے،
تبدیل کرنا پڑے گا 15 ماہ کا پیشنٹ، 15 ماہ کا
نہیں. میں حل کی طرف آ رہا ہوں نا، اس میں آسان سا حل یہ ہے کہ ایکسپوجر کر دیں آپ سن لائٹ کے ساتھ، یعنی دھوپ کے ساتھ ایکسپوجر کر دیں، ایٹ لیسٹ کم از کم اتنی اس کو روشنی دیتے ہیں دھوپ میں. جیسے رات کو سو کے اٹھے ہیں تو آپ دھوپ میں رکھ دیں ان کے بستر، سمپل سا طریقہ ہے.
صاحب یہ جو پیشنٹ ہیں ان کو اگر سٹیم دلائی جائے، ان کے لیے سٹیم لینا کیسا ہے؟
سٹیم اچھا ہے، ان کے لیے بہت اچھا ہے، لیکن ان کا سینہ دیکھنا پڑے گا. اگر سینے میں کنجیشن ہے اور برونکو ڈائلیٹر کی ضرورت ہے، یعنی کہ اگر سانس کی نالیوں میں جکڑن کہیں ہے، تو وہ اسٹیم اتنا افیکٹو نہیں رہے گی اس کے لیے. تو اس پیٹر کے سینہ اس کو چیک کر لیں، سینہ چیک کرنے کے بعد اگر اس کو ایسی کوئی ضرورت ہوتی ہے برونکو ڈائلیٹر کی تو وہ اس کو شروع کروائی جائے، اور اس کو بہتر
چیک اپ ہو جائے،
وہ ڈاکٹر سے چیک اپ کروا کے شروع کر سکتے ہیں. اب جیسے یہ بتا رہے ہیں ریپیٹیڈلی اس کو ہو رہا ہے، اب جب ریپیٹیڈلی ہو رہا ہے تو اس کو کس طرح کیور کرنا ہے؟ چھوٹی سی احتیاطیں کرنی ہیں آپ نے. بچے کو ایک تو ایکسپوجر نہیں کرنا ہے کسی کھلی جگہ کے اوپر، کسی ٹھنڈی جگہ کے اوپر، کھڑکی کے سامنے، دروازے کے سامنے، پنکھے کے نیچے ڈائریکٹلی ایکسپوز نہیں کرنا ہے. بچے کو اگر باتھ بھی دلانا ہے تو کوشش کریں کہ جو بھی کھڑکی وغیرہ یا واش روم کے اندر کوئی وہ چھوٹے چھوٹے کھڑکیاں ہوتی ہیں، روشن دان ہوتے ہیں، اس کو آپ کلوز کر دیں، اور ایک دم بالکل ہی گرم پانی سے ایک دم واش نہ کرائیں، بالکل نارمل پانی رکھیں، ایک جو ٹالریبل ہو، مطلب ٹھنڈا بھی نہیں ہو اور اتنا گرم بھی نہیں ہو. اور فوراً اس کو ایکسپوجر آپ ٹھنڈے موسم میں نہ لے کے آئے، کیونکہ آپ اگر باتھ روم کو کلوز کر دیتے ہیں تو باتھ روم کا ٹیمپریچر روم کے ٹیمپریچر سے کم فرق ہو جاتا ہے،
زیادہ ہوگا،
وہ ٹیمپریچر زیادہ ہو جاتا ہے
باہر کا، پھر کم.
ہاں بالکل، ایک دم آپ ایک دم باہر لے کے نکلتے ہیں تو وہ بھی وہ گرم سرد
بچوں کو بھی سرد سردی لگے
پرابلم ہو سکتی ہے. تو آپ اس کو کور اپ کر کے پھر آپ لے کر آئیں. تو یہ جب آپ کر کے لے کر آئیں گے تو یہ ایک اسٹیپ ہوگی آپ کے کیئرنگ کا. دوسرا اسٹیپ ہوگا کہ آپ نے اس کی ہائیجین رکھنی ہے، اس کی صفائی ستھرا کا خیال رکھنا ہے.
بچوں میں عموماً یہ نہانے کے بعد بال خشک بھی تو نہیں کیے جاتے؟
بالکل، میں وہی کہہ رہا ہوں کہ اس کو کور اپ کر کے آئے اچھی طریقے سے.
بال گیلے ہوتے ہیں پھر باہر گھوم رہے ہوتے ہیں
تو نقصان ہوتا ہے نا، وہ نقصان ہو.
یہ تو پیشنٹ اسی طرح بنتے ہیں.
15 ماہ کے بچے کے لیے تو لازمی ہے تو باہر گھوم نہیں سکے گا، وہ تو گھر میں ہی ہوگا.
ابھی تو یہ تو زمنن ہو گیا.
ہاں تو جو وہ اگر ایسے بچے جو نہا کے فوراً باہر نکلتے ہیں، وہ ان کے لیے یقیناً والدین کو خیال کرنا چاہیے اور کیور کرنی چاہیے ان کی.
سردیوں کے موسم میں جو نہا رہے ہیں، نہانے کے بعد اگر تیل لگا لیں تو کیا فائدہ ہوگا؟
باڈی میں
لگانا ویسے بھی سنت،
بالکل فائدہ ہے، بالکل فائدہ ہے، کیوں نہیں فائدہ، لیکن یہ ہے کہ ڈرائی کر لیں بال کو، خشک کر لیں، بالوں کو خشک کر لیں, باڈی پہ تیل لگا سکتے ہیں, یا نہاتے وقت جو ہے نا اپنی جو پانی یوز کر رہے ہیں بالٹی کے اندر اس میں تھوڑا سا تیل ملا لیں تاکہ اس میں تھوڑی سی آئلی پیدا ہو جائے, تو آپ کی اسکن جو ہے اس میں ڈرائینس اتنی زیادہ نہیں ہوگی, تو آپ کو اس میں فائدہ ہوگا کہ نہانے کے بعد ایک دم خشکی نہیں آئے.
ڈاکٹر صاحب یہ تیل بھی بتا دیں, تیل کون سا جو گھر میں اویلیبل ہے؟
بالکل 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 نارمل جو گھر میں اویلیبل تیل ہوتا ہے آپ اس کو استعمال کریں,
خاص ویرائٹی کی ضرورت نہیں ہے,
کوئی نارمل تیل یوز کر سکتے
ہیں. تو تیسرے کالر ہیں, ان کے انگلیوں میں خارش, یعنی پیر کی انگلیوں میں خارش.
پیر کی انگلیوں میں خارش, دیکھیں اب خارش ان کو انگلیوں میں ہوتی ہے یا ان کی پوروں میں ہوتی ہے؟
بیسیکلی پوروں میں ہوتی ہے. ڈاکٹر صاحب جو شوز زیادہ, جن کا زیادہ دیر جوتے پہننے کا کام ہے, ان میں جیسے سویٹنگ وغیرہ پسینے آنے کے بعد انفیکشن ہو چکا ہوتا ہے.
جی وہی اسی طرف آ رہا تھا کہ فنگل انفیکشن نہ ہو گئی, کیونکہ اگر فنگل انفیکشن ہو گیا اس کا تو پھر اس کی ٹریٹمنٹ ٹوٹلی ڈیفرنٹ ہے. اگر خالی ایچنگ ہے, خشکی ہے, الرجی خارش وغیرہ ہو رہی ہے اس کو, تو اس کا ٹریٹمنٹ بالکل الگ ہو جائے گا. تو جو بھی آپ کے ڈاکٹر ہیں, فیملی فزیشین ہوں گے, ان سے آپ مشورہ کر لیں, ان کو چیک کروا دیں کہ فنگل
کے اسپیشلسٹ سے بہتر ہے کر لیں مشورہ,
اسکن کے اسپیشلسٹ کو دکھا دیں, اور فنگل انفیکشن ہے تو اس حساب سے ٹریٹمنٹ کریں گے. اس کا ایک کورس ہوتا ہے باقاعدہ تھوڑے دنوں کا, وہ پراپر طریقے سے کورس کر کے پھر آپ وزٹ ضرور کریں ڈاکٹر کو. ہوتا ہے ہمارے یہاں پرابلم کیا ہوتی ہے کہ کسی بھی ڈاکٹر نے کوئی دوا اگر لکھ کے دے دیجیے, تو وہ دوا اگر اس نے کہا کہ بیٹا پانچ دن کھانی ہے, تو پانچ دن کھانے کے بعد وہ ختم کر دیتے ہیں, اس کے بعد دوبارہ ریوزٹ نہیں کرتے. آپ کو چاہیے ریوزٹ کرنا ضروری, ریوزٹ جب آپ کریں گے تو وہ آپ کو مزید گائیڈ کرے گا آگے کیا کرنا ہے. دوا مزید دینی پڑے آپ کو.
حوالے سے جو وہ پیشنٹ ہے جن کو پاؤں میں, ایسے پیشنٹ بھی ہیں پر سے مستقل پسینے آنے کی شکایت بھی رہتی ہے, وہ جوتوں کا بہت دیر تک استعمال ہو رہا ہوتا ہے, پسینہ بھی آ رہا ہوتا ہے, تو ان کے لیے جو ساکس ہوتے ہیں موزے خاص نارمل والے پہن کے رکھیں یا کوئی خاص قسم کے موزوں کا استعمال کریں تو پسینے کی اس میں کمی بھی ہوگی.
دیکھیں موزوں کا جو ساکس کا جو مٹیریل ہے نا, اس کو آپ غور کر لیں, اگر بہت زیادہ بعض اوقات سلکی ہوتے ہیں موزے, اس قسم پولیسٹر مکس ہوتا ہے, اس کو یوز نہ کریں. اگر کاٹن کے,
پیور کاٹن
کاٹن کے ہوں تو وہ آپ یوز کر لیں, وہ آپ کے لیے زیادہ فائدہ مند رہے گا, وہ زیادہ اچھا رہے گا اس کے لیے.
چوتھے کالر,
اس میں
سردی میں ڈاکٹر صاحب ان کا یہ گلے خراب کی شکایت ہے, یہ ان کو ہی میرے خیال سے شاید آواز ان کی
آواز کا بیسیکلی پرابلم ہے, تو ان کے لیے سب سے آسان سے طریقہ یہ ہے کہ یہ گرگرے کر لیں, اسٹیم لے لیں اور گرگرے کر لیں.
صحیح
ٹریٹمنٹ لازمی بات ہے, وہ ڈاکٹر دیکھے گا تبھی وہ آپ کو ایڈوائز کرے گا. ہم لوگ یہاں پہ ان کو ایک سمپل آسان سا حل یہ دے سکتے ہیں کہ گرگرے کر لیں اور اسٹیم لے لیں. جتنا میکسیمم یہ گرگرے کریں گے, جتنا زیادہ گرگرے کریں گے اتنی زیادہ اسٹیم لیں گے, اتنی جلدی ریلیف.
گرگرے کس طرح, ٹھنڈے پانی سے کر لیں یا گرم پانی سے؟
نہیں نیم گرم پانی سے گرگرے, نیم گرم پانی سے کر لیں. اب چاہیں تو اس میں کوئی جو کیا کہتے ہیں ادویات ہوتی ہیں وہ بھی آپ اس میں ڈال سکتے ہیں, یا سادہ پانی کے,
سادہ پانی زیادہ بہتر,
سادہ پانی کے بھی کر سکتے ہیں, کوئی مذائقہ نہیں ہے. تو دونوں صورتوں میں آپ گرگرے کر لیں گے, دو تین دن یہ آپ کر کے دیکھیں, امید ہے انشاءاللہ شاء اللہ سے آپ کو کافی حد تک بہتری آ جائے گی. اور اگر آپ کی شکایت برقرار رہتی ہے تو اپنے ڈاکٹر کو چیک کروا لیں, ہو سکتا ہے کسی مزید دوا وغیرہ کی ضرورت نہ ہو آپ کو.
ڈاکٹر صاحب ایک اور جو کالر تھے, ان کے دو سے گھر والوں کو پرابلم ہے, دو یا چار کم و بیش, دو چار چار ماہ سے ان کو نا چکر آنے کی شکایت آ رہی ہے, چلتے پھرتے بھی آ رہے ہیں. تو میرے حساب سے تو یہ ان کو بلڈ پریشر اور خون آرتھوسٹیٹک ہائپوٹینشن کی طرف.
بالکل ان کو اگر چکر آ رہے ہیں, وہ چکر آنے کی بہت ساری وجوہات بنتی ہیں نا, اب وہ پورا ورک اپ کرنا پڑے گا آپ کو, تھارولی چیک کرنا پڑے گا کہ ریزن کیا ہوتی ہیں. بلڈ پریشر بھی ہو سکتا ہے, کوئی ہائپر گلائسیمیا بھی ہو سکتا ہے, ہائپر گلائسیمیا یعنی کہ شوگر کی تکلیف بھی ہو سکتی ہے, شوگر کم ہونے کی تکلیف بھی ہو سکتی ہے,
بلڈ پریشر لو بھی ہے,
بلڈ پریشر لو کی شکایت ہو سکتی ہے, اور آپ کے الیکٹرولائٹ امبیلنس یعنی نمکیات کی کمی بھی ہو سکتی ہے, خدا نہ خاصہ سروائیکل ایریا کے اندر کوئی پرابلم ہو, یعنی کہ گردن کے مہروں کے اندر کوئی پرابلم ہو, اس کی وجہ سے بھی آپ کو چکر آ سکتے ہیں. کان میں کوئی مسئلہ ہو اس کی وجہ سے بھی چکر
آ جاتے ہیں, چکر
بالکل آ سکتے ہیں. تو آپ کو پراپر تھرولی ورک اپ کرنا پڑے گا.
لیکن جنرلائز ہم اس کو یوں لے لیں, جیسے فیمیل کے اندر جو چکر آ رہے ہوتے ہیں ینگ ایج میں, وہ عمومی آئرن کی کمی, خون کی کمی,
بالکل
ان کو اپنے یہ چیزیں
بالکل ورک اپ. دیکھیں جب آپ ورک اپ کریں گے تو لازمی ہے بیس لائن تو ڈیفینیٹلی کروائیں گے, بیس لائن جب آپ کروائیں گے تو اس میں آپ کو خون کی مقدار جو باڈی کی ہے اس کا بھی آئیڈیا ہو جائے گا کیا ہے کیا نہیں ہے. اور اگر خون کی مقدار کم ہوگی تو اس کے حساب سے جو بھی ہے ادویات اس کو استعمال کیا جا سکتا ہے, اسے کور کیا جا سکتا ہے, وہ ٹھیک ہو جاتا ہے.
ڈاکٹر کچھ کال اور بھی آئی ہوئی ہیں, وہ کال دے لیتے ہیں.
جی
کال سنا دیجیے.
میں جمشید بات کر رہا ہوں کشتیاں سے. सर मेरा बेटा है एक 8 माह का, वो ना उसका गला और नाक बंद है, नजला जुकाम है, 8 माह उम्र है सर बच्चे की।
एक और कॉल दे दीजिए।
गुजरात के हिंद से मैं बात कर रहा हूँ। डॉक्टर साहब से मेरी अर्ज है कि पाँव के तलवे बहुत ही ठंडे रहते हैं और सॉक्स पहनने के बावजूद भी पाँव में बहुत ठंडी रहती है, इसके लिए कोई इलाज फरमाइए।
शानदार। एक और कॉल दे दीजिए।
मेरा सवाल ये है, मेरे पूरे जिस्म में दर्द होता है, इसका क्या वजह है प्लीज बता दीजिए। पूरे जिस्म में दर्द होता है बिल्कुल, जब सुबह हम उठता है पूरे जिस्म में दर्द होता है, इसका क्या वजह है मेहरबानी बता दीजिए।
इंशाल्लाह। डॉक्टर साहब, एक ये जो कॉलर हैं, पहले भी जो कॉल की, इन्होंने 8 माह का बच्चा है इनका, वही जो हमने अभी केस डिस्कस किया
जी, वही वही बात है कि इनका नाक गला खराब है, नाक खराब, नजला हो रहा है इनको, जो भी है, तो इसके हवाले से तो हमने एहतियातें भी अर्ज कर दी हैं और इसका जो ट्रीटमेंट है वो भी बता दिया है। छोटा बच्चा है, स्टीम अगर भाप अगर देने में उसको आजमाइश है, तो उसका आसान सा तरीका ये होता है कि बच्चा अगर सो रहा है कहीं पे, तो किसी ऊंची जगह पे सो रहा है तो उसके करीब में ले जाके जो थोड़ा सा दूर करके वो पानी वगैरह बॉईल करके जिसमें स्टीम लगा वो आप गर्माइश दे दें उसको, तो वो ऑटोमेटिकली स्टीमर मिल जाएगा, या फिर मार्केट में ऐसे स्टीमर भी मौजूद है छोटे साइज के होते हैं जो डायरेक्टली जो एक आपके फोकस कर रहे होते हैं, तो आप पॉइंट आउट कर सकते हैं, उसकी तरफ मूव कर सकते हैं, वो डायरेक्टली बच्चे की तरफ स्टीम जाएगा वो।
सब जो दूसरे एक कॉलर है, इन्होंने कॉल किया, इनके पाँव ठंडे रहते हैं, जूते वगैरह, ये ओल्ड एज पेशेंट लग रहे हैं। एक ये मुंह में तवज्जो इस पे दिलाना चाहूंगा कि जो ये डायबिटिक न्यूरोपैथी का केस मेरे को लग, इस तरह के जो केस
पॉसिबिलिटी है, पॉसिबिलिटी बिल्कुल पॉसिबिलिटी है।
जैसे डॉक्टर साहब, जिनको इस तरह की शिकायत हो रही है, पाँव ठंडे हो रहे हैं, पाँव सुन हो रहे हैं, पाँव में चुभन हो रही है, नमनेस हो रही है, या सुन बार बार हुए चले जा रहे हैं, तो अगर ये ओल्ड एज है, यानी एज ज्यादा है, 3-4 मतलब 40 साल के क्रॉस है और डायबिटिक भी है, तो इनको क्या क्या एहतियातें करनी होंगी?
देखें, अगर खुदा ना खास्ता शुगर के कोई मरीज हैं और उनमें ये कोई चीजें प्रॉब्लम आती है, तो सबसे पहले फर्स्ट ऑफ ऑल तो अपने शुगर को कंट्रोल करें उसको, क्योंकि अगर आपकी शुगर कंट्रोल में नहीं होगी तो आप ये तो छोटी सी चीजें से बड़े मसले में खड़े हो सकते हैं। जब आपकी शुगर कंट्रोल में आ जाएगी तो इन चीजों को कंट्रोल करना बहुत आसान हो जाएगा, आपकी 50% ये तकलीफें खत्म हो जाएंगी, बकाया जो 50% है वो आप जो है अदवियात के जरिए उसको ठीक कर सकते हैं, कोई ऐसा मसला नहीं है। तो बेहतर ये है कि अपने जो भी डायबिटिक हैं, शुगर के मरीज हैं,
अगर डायबिटिक हैं,
अगर
तो इनको फिर ये,
और ये जिनकी कॉल है इनके लिए जो मंदी मशवरा होगा इनके लिए ये होगा कि अपनी एक तो ब्लड शुगर चेक करवा लें,
सही,
दूसरा जो है अपने बॉडी की नमकियात जो है उसको भी चेक करवा लें, और हार्मोनल कोई ऐसी प्रॉब्लम ना हो वो भी चेक करवा लें, ठीक है ना। वो 2-3 चीजें हैं, लेकिन वो चीजें जो है ना आप अपने जो भी डॉक्टर हैं उनसे मिलेंगे, वो आपको राइट डाउन करके देंगे, लिख के देंगे, तभी आप वो करवा पाएंगे और तभी आप इसके असल हल की तरफ जाएंगे। कंटिन्यूसली ठंडे रहना यकीनन सोचने वाली बात है कि लगातार ठंडे रहना, वाकई अगर ठंडे रहते हैं तो
पसीना ज्यादा आ रहा होगा, पसीने की वजह से उनको ये सिम्टम,
पसीने का इन्होंने नहीं कहा कि पसीना, उन्होंने सिर्फ ठंड की बात की है।
हाँ, तो उमूमन यही होता है ना, पसीने आ रहा होता तो उसकी वजह से पेशेंट की कंप्लेन ऐसी ठंड आ रही है,
पॉसिबल है, बिल्कुल पॉसिबल
वगैरह में इस तरह की फाइंडिंग
बिल्कुल पॉसिबिलिटी है।
सब ये तीसरे कॉलर है कि
जिस्म में दर्द
जनरलाइज है, पूरे जिस्म में दर्द है।
अब पूरे जिस्म में दर्द होता है, एक उम्र बताई थी इन्होंने अपने वाले में,
उम्र नहीं बताई इन्होंने, बस दर्द बताया।
अब पूरे जिस्म में इनके दर्द होता है तो उसमें मुख्तलिफ वजूहत बन सकती हैं इनकी। एक तो ये है कि कुछ विटामिन बी कॉम्प्लेक्स वगैरह की कमी बेशी होती है, जिसकी वजह से भी कैल्शियम की भी कमी होती है, विटामिन डी की कमी भी होती है, लेकिन मेल है तो इसमें चांसेस थोड़े कम है।
अभी मेल पेशेंट में भी विटामिन डी
है, बिल्कुल है, बिल्कुल है, बिल्कुल है, लेकिन चांसेस थोड़े कम होते हैं उसमें,
लेकिन रिलेटिवली
बिल्कुल
है,
बिल्कुल है। तो और ना वही बात है कि वर्कअप आपको करवाना पड़ेगा कि आप में किसी चीज की कमी बेशी तो नहीं है, अगर वो कमी बेशी होगी तो उसको आप पूरा करेंगे, ये सेटल हो जाएगा।
डॉक्टर साहब, एहतियाती तौर पे जैसे विटामिन डी और कैल्शियम अगर जो इनको तब अपनी बैलेंस रखनी है, तो कौन कौन सी
देखें, आजकल ठंडी मौसम के अंदर 2-3 चीजें बड़ी अच्छी है। एक तो मछली बहुत अच्छी है आपके,
सही,
ठीक है, अंडे बहुत अच्छे हैं, वो यूज कर सकते हैं, दूध है आपका वो बहुत अच्छा, और सबसे अच्छी चीज धूप,
سر
یعنی کہ آپ دھوپ میں جتنا ایکسپوز کریں گے آپ کو پرابلم نہیں ہے؟
دھوپ کا استعمال زیادہ کریں.
دھوپ کا استعمال زیادہ کریں.
دھوپ کا بھی کوئی وقت ہے یا کسی بھی وقت جا کے دھوپ
کسی بھی وقت میں آپ دھوپ لے سکتے ہیں؟ کوئی
جتنا دھوپ کا
جتنا میکسیمم ایکسپوجر ہوگا
وٹامن ڈی انکلوڈ ہو جائے گا. وٹامن ڈی سے کیلشیم وغیرہ ڈیفیشنسی وغیرہ جو ہوں گی وہ ریموو ہو جائیں گے.
بالکل. لیکن اس میں ایک چیز کا خیال رکھیں کہ دھوپ کے ایکسپوجر میں جائیں تو لائٹ کلر کے کپڑے آپ کے پاس ہونے
چاہیے.
ڈارک کلر کے کپڑے آپ پہنیں گے تو آپ کو وہ فائدہ نہیں ہوگا اس میں.
اچھا ڈاکٹر صاحب، یہ ابھی سردیوں کے حوالے سے کھانے پینے کی ہم لوگوں کو کس طرح کی مزید احتیاط ہے؟ ایک عام کنسیپٹ ہے جب سردیاں شروع ہو جاتی ہیں تو غذا کی مقدار بھی بڑھ جاتی ہے، جیسے پائے وغیرہ کا مقدار بڑھ جاتی ہے، ڈرائی فروٹ کی کوانٹیٹی بڑھ جاتی ہے جیسے پچھلے سالوں میں کرتے ہوئے آئے، تو کیا اس سال بھی ویسے کھاتے رہے، باڈی ویسے ہی ریسپونڈ کرے گی؟
دیکھیں بہت کر رہی تھی آسان سی چیزیں ہیں. اگر آپ فروٹ کی طرف آتے ہیں، سردیوں کی غذا کی طرف آتے ہیں، تو چھوٹی چھوٹی چیزیں ہیں. مثال کے طور پہ مونگ پھلی ہے، چنے ہیں، تل یا اس کے لڈو ہیں، اور اس کے ساتھ ابلے ہوئے انڈے ہیں، چکن سوپ ہے، اور اس کے بعد گاجر کا حلوہ ہے.
آپ روک رہے ہیں؟
نہیں روک نہیں رہا ہوں میں. یہ آپ کے موسمی پھل ہیں، موسمی یعنی کہ
موسم کے ساتھ،
موسم کے ساتھ چیزیں ہیں جو آپ اس کو یوز کر سکتے ہیں اور اپنی باڈی میں.
آپ نے گاجر کا حلوہ بول رہا ہے ابھی،
ہاں
تو یہ کیا کھانا ہے؟
گاجر کا حلوہ جو ہوتا ہے وہ تھوڑا سا وہ ہوتا ہے اپنا سردی کا جو ایک سوغات، جس کو کہتے ہیں
گاجر کا حلوہ. بڑی تھک کوانٹیٹی میں ہوتا ہے،
گھر کی بات،
گھر میں،
گھر کے گھر میں بنائیں گے اپنے حساب سے. دیکھیں جو بھی بات کریں گے ہم گھر کی بات کریں گے، مارکیٹ کی تو بات
ہے. اگر کوئی باہر والا گاجر کا حلوہ سمجھ جائے تو
اس کی تو کیا گارنٹی لیں گے؟
تو باہر کا گاجر کا حلوہ ہم نے کھانا ہی نہیں ہے نا.
نہیں نہیں، اس کی تو ہم کوئی کچھ بات ہی
گاجر کا حلوہ
گھر میں، جو چیز ہے گھر میں.
تو یہ سردیوں میں ڈاکٹر صاحب گاجر کا حلوہ کھانا واقعی ضروری ہے؟ کوئی ضروریات میں
ضروری نہیں ہے، ضروری نہیں ہے. لیکن آپ یہ چیزیں یوز کر کے اپنی باڈی ٹیمپریچر یعنی کہ سردی سے آپ محفوظ رہ سکتے ہیں. یہ چیزیں جو میں نے بتائی، جیسے مونگ پھلی ہے، چنے ہیں، چنے میں زنک وغیرہ ہوتا ہے، اس سے فائدہ ہوتا ہے، مونگ پھلی کے اندر ہوتا ہے، آپ کو بہت ساری چیزیں ملتی ہیں وہ آپ کو.
سر یہ تو جیسے آپ نے بتائی نا، جیسے کوئی ینگ ہیں، ابھی ینگ ایج کے لوگ ہیں وہ اس کو استعمال کر لیں. اب جیسے کوئی 30 سال سے زائد ہیں یا 35+ کے ہیں، ان کا تو ایک کنسیپٹ بنا ہوا آ رہا ہوتا ہے. اب جیسے سردی کی آمد جب بھی شروع ہوتی، پائے وغیرہ اس طرح کے جو کھانے پینے ہیں وہ چیزیں بڑھ جاتی ہیں، تو یہ ان کو ویسے ہی کنٹینیو رکھنا چاہیے یا ان کو کنٹرول کر لینا چاہیے؟
دیکھیں جو آپ نے بات کی ہے پائے وغیرہ کی حوالے سے، تو وہ اتنا فریکوینٹلی یوز ہونے والی چیز ہے نہیں. کبھی کبھی یہ یوز کرتے ہیں اور سردیوں میں ذرا شوق سے کھا لیتے ہیں، تو تھوڑا سا گرم آئٹم ہوتا ہے اس لیے شوق سے کھا لیتے ہیں لوگ. لیکن احتیاط کرنی.
گرم کا مطلب کیا ہے کہ یہ گرم کس طرح سے ہے؟
اس لیے کہ اس میں بہت ساری لوازمات ہوتی ہیں، پھر اس کی اپنی تاثیر جو ہے وہ گرم ہوتی ہے
سب. تو اس کے اپنے بھی تو آفٹر افیکٹس ہوتے ہیں نا.
وہ اسی طرف
ہائی بلڈ کولیسٹرول،
میں اسی طرف آ رہا ہوں کہ آپ نے جب یہ چیزیں لی تو اس چیز کو مد نظر رکھنا ہے کہ آپ کی صحت کے لیے مناسب ہے یا نہیں ہے. پتا چلا جی کہ جس کا کولیسٹرول بڑھا ہوا ہے وہ یہ کھا رہا ہو، اس کے لیے نقصان دہ ہے. جس کا بلڈ پریشر ہے یا خدا نخواستہ کارڈیک پیشنٹ ہے، اس کے لیے نقصان دہ ہے، اس کے لیے ڈیفینیٹلی نقصان دہ ہے. ہر کسی کے لیے نہیں ہے یہ ہر کسی کے لیے نہیں ہے. لیکن یہ سردی کی آپ کہتے ہیں مرغوب غذا جس کو کہہ سکتے ہیں، بیسیکلی وہ ہے.
وہ ایک تھا زمانہ کھانے کا تھا، کھا لیا. اب ہر وقت ہر دفعہ تو نہیں یہ چلے.
نہیں اتنا یوز کہاں ہوتا ہے؟ اب اتنا تو نہیں ہوتا کہ گھر میں اگر سردیوں کا سیزن ہمارے یہاں اگر 1-2 مہینے رہتا ہے تو میرے خیال میں شاید ہی ایک آدھ دفعہ بنتا ہوگا، اگر کسی کے گھر میں بنتا ہوگا تو. لیکن جو مریض ہیں وہ احتیاط.
سوپ کی مقدار کوانٹیٹی بھی سردیوں کے اندر لوگ استعمال کرنا شروع کر دیتے ہیں. باہر کا بازار کا بھی سوپ استعمال ہو رہا ہوتا ہے، اور اس کے سوپ وغیرہ کا استعمال کچھ زیادہ ہی کبھی ہو جاتا ہے. اس میں بلڈ پریشر وغیرہ ویری ہونے کا، ڈسٹرب ہونے کا چانس ہوتا ہے.
دیکھیں بات وہی ہے نا کہ جب آپ اس قسم کی کوئی بھی غذا استعمال کریں،
گھر میں اگر سوپ بن جائے تو وہ پی لیں.
میں وہی عرض کر رہا ہوں، اگر خدا نخواستہ آپ کسی مرض میں مبتلا ہیں اور یہ چیزیں آپ کے لیے نقصان دیں تو بہتر ہے نہ استعمال کریں.
صحیح.
دیکھیں اگر بلڈ پریشر کا مریض ہے اس کے لیے بھی سوپ پرابلم کرے گا.
صحیح.
اس میں نمک بھی ملا ہوا ہوگا، اس میں بہت ساری چیزیں.
باہر کا بازار کا جو ہوگا وہ تو ڈیفینیٹلی ڈسٹرب کرے گا،
ڈیفینیٹلی ڈسٹرب کرے گا. تو احتیاط کر لینی چاہیے اس کو، اور اپنے بھی مالک سے مشورہ کر لینا چاہیے کہ بھائی میں یہ چیز یوز کر سکتا ہوں نہیں کر سکتا، میری کنڈیشن اس چیز کی زیادہ دیتی ہے نہیں دیتی.
ڈاکٹر ایک پیٹرن ہیبٹ بنی ہوئی ہوتی ہے نا، کہ شروع سے ایک چلا آ رہا ہے کھانے پینے کا نظام, تو وہ ایج کے ساتھ اپنے کھانے پینے کے نظام کو اپنے ڈاکٹر سے مشورہ کر کے ری چیک کرا لینا چاہیے.
بالکل بالکل آپ کو چیک کرا لینا چاہیے, اس میں کوئی حرج نہیں ہے, اور اس میں خیال میں اس میں آپ کو بہتر گائیڈ لائن دے دیں گے, جو بھی آپ کے مالج ہوں گے وہ آپ کو بہتر گائیڈ لائن اس میں دے دیں گے. اسی طرح دیکھیں سبزیاں بھی اگر آتی ہیں تو سبزیاں بھی جو ہیں سردیوں میں بڑی اچھی اچھی سبزیاں آتی ہیں, میتھی آ جاتی ہے, پالک آ جاتا ہے, اور اس کے علاوہ جو ہے مکئی آ جاتا ہے, اس کے آٹا مکئی کا آٹا ہو جاتا ہے, اور مکئی کی اپنی ایک مختلف قسم کی ڈشیں بن رہی ہوتی ہیں. تو یہ مطلب اتنی ساری چیزیں ہیں اس سیزن کے اندر جس کو آپ پراپر طریقے سے یوز کریں گے تو آپ کی ایک دو تین فائدے ہی کوئی یہ کہ آپ کو جو ڈیفینس میکنزم ہے آپ کا مدافعتی نظام جو ہے وہ بڑا اسٹرانگ ہوتا ہے, کیونکہ ان ساری چیزوں کے اندر تمام چیزیں موجود ہوتی ہیں.
یہ تو چیزیں آپ بول رہے ہیں کہ ان چیزوں کے فائدے ہوتے ہیں, چیزیں کھانی بھی چاہیے, ابھی کس کو کھانی چاہیے اس کا فیصلہ کون کرے گا؟
دیکھیں اس کا فیصلہ تو لازمی بات ہے, اگر خدا نہ خاصا مریض ہے, اللہ نہ کرے مریض ہے, تو پھر وہ تو مشورے سے ہی کھائے گا نا.
صحیح,
ٹھیک ہے نا. یہ تو ہم ایک جنرلی بات کر رہے ہیں کہ یہ ہماری سردیوں میں ایک طرح کی سمجھ سوغات ہیں, یہ سردیوں میں ہی آتی ہیں تو آپ اس کو یوز کر سکتے ہیں. اگر فرض کریں کوئی بلڈ پریشر کا مریض ہے,
انجیر ہے, اخروٹ ہے, یہ اسی سیزن میں آتے ہیں. دیکھے میرے دیکھے ہوئے ہیں پیشنٹ اس طرح کے, اسی سیزن میں کھاتے ہیں, ان کے کولیسٹرول بھی ڈسٹرب ہے لیکن پھر بھی کھا رہے ہوتے ہیں, استعمال کر رہے ہوتے ہیں, بالخصوص یہ ڈرائی فروٹ ٹائپ کی جو چیزیں ہیں.
دیکھیں اگر آپ اس پہ جاتے ہیں کہ ڈرائی فروٹ اس سیزن کے اندر جو کولیسٹرول والے کام استعمال کر رہے ہوتے ہیں, تو ایک بڑی انٹرسٹنگ اسٹڈی سامنے آئی ہے کہ ڈرائی فروٹ جو ہے نا آپ کے جو اچھا کولیسٹرول ہوتا ہے نا اس پہ بڑا افیکٹ.
مطلب یہ وہ کولیسٹرول جو ہوتا ہے وہ ہوتا تو اچھا آئے گا, صرف وہ ڈرائی فروٹ کے اندر جتنا ہم آپ کھا رہے ہوتے ہیں تو وہ مقدار کم ہوتی ہے, لیکن جو زیادہ تر کولیسٹرول ہوتا ہے وہ دیگر جو بہتی آتی ہو رہی تھی اس کی وجہ سے ہائی,
اس کو کنٹرول کرنا چاہیے.
ہاں یہ میں آپ کو
اس کو کنٹرول کرنا چاہیے, نہ کہ
ڈرائی فروٹ وغیرہ کا جو ہو جاتا ہے اس کا یورک ایسڈ کے اندر اس کا بہت رول ہے.
ہاں
یورک ایسڈ وغیرہ جس کی ایک چیز جب ڈسٹرب ہونا شروع ہوتی ہے تو پھر آہستہ آہستہ اس کو مانیٹرنگ میں رکھ لینا چاہیے گا.
نہیں دیکھیں بات وہی ہے نا, جس کو اگر خدا نہ خواستہ کوئی مریض ہے, اللہ نہ کرے کوئی مریض ہے, کسی کو سانس کی تکلیف ہے, تو اس کو تو لازمی بات ہے آپ کسی چیز کو کھانے کے لیے جو چیز اس کو نقصان دے وہ تو آپ منع کریں گے ہی کریں گے.
صحیح.
لیکن بقایا گھر والوں کے لیے تو نہیں منع کر سکتے نا, بقایا گھر والے تو اس کو یوز کر سکتے ہیں کیونکہ ان کو اس سے آزمائش نہیں ہے, اس کو کوئی پرابلم نہیں ہے. اگر کسی کو کوئی پرابلم ہے, کوئی ہائپرٹینسیو پیشنٹ ہے, بلڈ پریشر کا مریض ہے یا شوگر کا مریض ہے, تو جو بھی سردی میں جو ہماری غذائیں موجود ہیں استعمال کرنے سے پہلے اپنے مالک سے,
اس میں کوئی مقدار بھی ہے, کوئی کم مقدار میں استعمال بھی کر سکتے ہیں, ضروری کہ زیادہ مقدار میں کرے جائے.
نہیں ایک مناسب جو مقدار مناسب جو ہوتی ہے وہ آپ یوز کریں, نہ بہت زیادہ استعمال کریں. بہت زیادہ تو ویسے بھی کوئی چیز نہیں استعمال کرنی چاہیے.
کھانے والے تو وہ ڈرائی فروٹ کھا رہے ہوتے ہیں, زیادہ کھا رہے ہوتے ہیں,
تو وہ ایک مثال ہے نا کہ چنے کی طرح کھا رہے ہوتے ہیں, پھاڑ رہے ہیں. وہ صحیح کہہ رہے ہیں آپ, بالکل ایسے کئی مثالیں سامنے گزرتی ہیں کہ اگر ان کے سامنے کوئی ڈرائی فروٹ اچھی کوانٹٹی میں رکھ دیں تھوڑی دیر کے بعد شاید آپ کو اتنی کوانٹٹی میں نظر نہیں آئے گا, وہ فوراً چنے کی طرح کھانا شروع کر دیتے ہیں. احتیاط کرنی چاہیے جو بھی چیز آپ کا.
جو سو کچھ کالز ہیں وہ لے لیتے ہیں.
جی
میرا یہ سوال ہے کہ میری والدہ محترمہ کے گھٹنوں میں درد ہے, اور اس کے بارے میں ہم مدنی کلینک والوں سے ایک سوال کرنا چاہتے ہیں کہ اس کا علاج بتا دیں.
ایک اور کال دے دیجیے.
السلام علیکم و رحمۃ اللہ وبرکاتہ.
وعلیکم السلام و رحمۃ اللہ وبرکاتہ.
سر تاری واہ کروں, سلسلہ مدنی کلینک میں ڈاکٹر صاحب سے عرض ہے کہ میرے گھر والوں کی دائیں گھٹنے میں اکثر درد رہتا ہے, اس حوالے سے اگر کوئی علاج ارشاد فرما دیں.
انشاءاللہ ڈاکٹر صاحب, یہ دو کالرز ہیں اور دونوں کو ہی کم و بیش گھٹنے کی پرابلم ہے, ایک کو لیفٹ سائیڈ میں, اور
ایج نہیں بتائیے
اس کو. جنرل گھٹنا یعنی گھٹنے کی جو جنرل ہے اس پہ لے لیتے ہیں ڈسکشن میں.
دیکھیں اب جو
اور ایک ہوتا کنسپٹ یہ بھی ہے کہ کچھ کچھ پرانے, جو آپ کو بھی تجربہ ہوگا کہ جن کو پرانے کا بھی زخم لگے ہوتے سردیوں کے اندر وہ ری پین کر رہے ہوتے ہیں, دوبارہ تکلیف دے رہے ہوتے ہیں.
جی دیکھیں اس میں یہی ہے کہ اگر آپ کی ایج اور ویٹ وزن دونوں آپ کی زیادہ ہیں تو یہ بیسیکلی آپ کی تبدیلی آتی ہے ہڈیوں میں قدرتی طور پہ, جس کی وجہ سے آپ کو یہ پرابلم ہوتا ہے. اگر آپ کا وزن زیادہ ہے تو آپ کے جوائنٹ کے اوپر جو ہے اس کا لوڈ پڑتا ہے, جس کی وجہ سے اس کو کام زیادہ کرنا پڑ رہا ہوتا ہے, جس کی وجہ سے آپ کو پرابلم ہونے لگ جاتی ہے. تو اس چیز کا ضرور خیال رکھیں، اگر وزن زیادہ ہے تو وزن کو کنٹرول کریں، اگر اس کے اندر کوئی اور پرابلم نہیں ہے تو جو بھی ہے اپنے معالج کو دکھا کے کہ اس میں کہیں آرتھرائٹس چینجز تو نہیں آ رہی ہیں، اگر اس میں ہڈی کی طرف سے کوئی تبدیلی رونما ہو رہی ہے تو اس کی کوئی انیشیل اسٹیج ابتدائی اسٹیج کے اوپر کوئی ہوگی تو وہ جلدی کور ہو سکتی ہے اور اس کو مزید پھیلنے سے روکا جا سکتا ہے، لیکن اگر ایج اسٹیج گزر جاتی ہے آگے کی طرف چلے جاتی ہے تو پھر اس کو کور کرنا مشکل ہو جاتا ہے، تو بہتر یہ ہے کہ اپنے معالج سے مشورہ کر لیں تاکہ اس کے اسٹیج کا پتہ چل سکے کہ اگر آرتھرائٹک پرابلم ہے ان کو تو اس کو اسی حساب سے کچھ ادویات، کچھ اس کی فیزیوتھراپی وغیرہ ہوتی ہے وہ کروا کے اس کو سیٹل کیا جا سکے، کچھ احتیاطیں آپ کو بتا دیں گے معالج آپ کے، وہ آپ کریں گے، تھوڑی سی اپنی روٹین لائف کو آپ کو تھوڑا سا چینج کرنا پڑ رہا ہوتا ہے، باقی اور کوئی ایسا مسئلہ نہیں ہوتا ہے، اس میں یہ تکلیف ختم ہو سکتی ہے، دونوں کو میرے خیال میں یہ ایڈوائس دونوں کال کور ہو جائیں گی اس میں،
مطلب یہ جو آرتھرائٹس وغیرہ ان کو اپنے کیلشیم وٹامن ڈی لیولز وغیرہ اپنے چیک کروا لیں،
بالکل کروا لینا چاہیے، کوئی مذائقہ نہیں ہے اس میں، دیکھیں اپنے
وزن کا جیسے آپ نے بتایا کہ جو وزن کا بہت بڑا فیکٹر ہے، وزن کی وجہ سے بھی یہ آسٹیو آرتھرائٹس کی طرح بھی، روماٹائڈ آرتھرائٹس اس کی طرح بھی پیشی بہت زیادہ کامن ہوتا چلے جا رہا ہے، تو وزن کی وجہ سے یہ ہو رہا ہوتا ہے یا کچھ اور ریزن بھی ہو رہے ہوتے ہیں؟
وزن ایک ریزن ہو سکتی ہے، ایک ریزن ہو سکتی ہے نا، اگر آپ کا وزن زیادہ ہے تو یہ ایگریویٹ کر دے گا، اس کو بڑھا دے گا، مطلب اگر فرض کریں کوئی چیز 40 سال میں آپ کو پرابلم کرتی ہے تو آپ کو ہو سکتا ہے وزن زیادہ ہونے کی وجہ سے آپ کو 25 سال میں یا 30 سال میں وہ پرابلم کرنا شروع کر دے، تو اس میں احتیاط کرنی چاہیے، ویٹ کو کنٹرول کر کے رکھنا چاہیے، وزن آپ کا زیادہ نہیں ہونا چاہیے، جتنا زیادہ وزن ہوگا اتنی ہی زیادہ مسائل آپ کے لیے کھڑے ہوں گے، اپنی وہ چاہے جوائنٹ کے نہیں ویسے ہی دوسرے مسائل بھی کھڑے ہو جائیں گے، سرکولیشن کے مسائل کھڑے ہو جائیں گے، بلڈ پریشر کے مسائل کھڑے ہو سکتے ہیں، خدا نخواستہ کولیسٹرول کے مسائل ہیں، کارڈیک کے مسائل ہیں، مطلب وزن زیادہ ہونے کی وجہ سے تو بے انتہا مسائل
ہیں۔ ڈاکٹر صاحب جو پیشنٹ ہے جن کے گھٹنوں کی جس کو کمپلین ہے، ابھی دیگر اور ممکن ہے مدنی چینل کے اوپر اور بھی کالرز ہوں جن کے گھٹنے کی میں پرابلم ہو، اس طرح کے پیشنٹ موجود ہیں، ان کی اویئرنیس کے لیے جیسے لیٹ سپوز کہ وہ ڈائگنوسڈ ہو چکے ہیں، ریومیٹائڈ آرتھرائٹس ہیں یا آسٹیو آرتھرائٹس کے پیشنٹ ہیں، ڈائگنوسڈ ہیں، اب ان کو ٹریٹمنٹ بھی چل رہا ہوتا ہے لیکن وہ ٹریٹمنٹ آپ کو پتا ہے اکثر سپورٹیو ٹریٹمنٹ ہو رہا ہوتا ہے جس میں ان کی پین وغیرہ ایلیویٹ کسی حد تک ختم ہو رہی ہوتی ہے، لیکن لانگ ٹرم میں جسے سارے پیشنٹس وغیرہ کے لیے فائدہ مند کیا چیز ہے کہ فیزیو تھراپی رکھیں، گھٹنوں کا احتیاط رکھیں یا وزن کو مانیٹر رکھیں؟
دیکھیں
جو یہ ان پیشنٹ کے لیے جو ڈائگنوسڈ ہیں،
دیکھیں جو ڈائگنوسڈ کیس ہیں جو جن کی تشخیص ہو چکی ہے کہ ان کو آرتھرائٹک چینجز ہیں، اب وہ کون سے اسٹیج میں ہیں،
صحیح
یہ امپورٹنٹ چیز ہے، اگر انیشیل اسٹیج کے اوپر ہیں، ایڈوانس اسٹیج پہ نہیں ہیں تو وہ ایزیلی فیزیوتھراپی سے آپ کور کر سکتے ہیں، کوئی
صاحب اس میں ایک عام کنسیپٹ یہ بھی ہو رہا ہوتا ہے، پیشنٹ بڑے مس گائیڈ بھی ہو رہے ہوتے ہیں کہ ڈفرینٹ ڈفرینٹ ڈاکٹر بھی سوئچ ہو رہے ہوتے ہیں، ڈفرینٹ ڈفرینٹ ڈاکٹر کو بھی چیک کروایا جا رہا ہوتا ہے، ہر ڈاکٹر کی ہر ایک کی اپنی اوپینین ہو رہی ہوتی ہے، کسی وقت کیا چینجز نظر آ رہے ہوتے ہیں، عموماً اس کا ڈیٹیل ایک بار ورک اپ ہو رہا ہوتا ہے، تو کسی نے بتا دیا کہ یہ فلاں ڈاکٹر سے میں نے انجیکشن لگوایا تھا تو گھٹنے میرے فائدہ کر گئے، ایک کوئی ڈاکٹر کا پتا لگا ہے کہ وہ ٹانگ کو کچھ ایکسرسائز وغیرہ کرا کے آپ کا درد ختم کر دیتے ہیں، کیا جن کو گھٹنوں کا مستقل پرابلم ہے، آسٹیو آرتھرائٹک چینجز ہو چکے ہیں، روماٹک آرتھرائٹک چینجز ہو چکے ہیں، کیا ان چیزوں سے یہ ریکور ہو سکتے ہیں، ٹھیک ہو سکتے ہیں؟ یہ ایک کنسیپٹ ہے، اس کو ہم
کچھ عرصے کے لیے
وقتی طور
کچھ عرصے کے لیے اس کو کور کیا جا سکتا ہے، مثال کے طور پہ جیسے آپ نے انجیکشن کا تذکرہ کیا، اب انجیکشن
ڈاکٹر صاحب ٹریٹمنٹ نہیں ہے،
ٹریٹمنٹ نہیں،
صحیح
وہ ٹریٹمنٹ نہیں ہے، وہ آپ کی جو تکلیف ہے اس کو کم کرنے کا ایک ذریعہ ہے، تو وہ کچھ عرصے کے لیے چل سکتا ہے، وہ مہینہ بھی چل سکتا ہے، وہ 6 مہینے بھی چل سکتا ہے، بعض کنڈیشن میں سال بھر بھی نکل جاتے ہیں، ڈپینڈ کرتا ہے، تو یہ وقتی طور پہ ہوتا ہے، مین جو چیز ہے میری اپنی نظر میں وہ ہوتی ہے امپورٹنٹ جو ہوتی ہے وہ آپ کی فیزیوتھراپی اور آپ کی جو روزانہ کی لائف اسٹائل ہوتا ہے نا، اس میں تھوڑی سی تبدیلی لے کر آنی ہوتی ہے، جب آپ یہ تھوڑی سی تبدیلی لائف اسٹائل میں اپنی یعنی کہ روزمرہ کام کاج میں تھوڑی سی تبدیلی لے کر آئیں گے اور تو یہ آپ کی تکلیف کو یقیناً ختم تو کرنا نہیں لیکن ہم اس کو بڑھنے سے روک سکتے ہیں، ٹھیک ہے، آپ اس کو مزید نہیں بڑھنے دیں گے، وزن کو کنٹرول رکھیں، فیزیوتھراپی کروائیں، فیزیوتھراپی بہت آسان ہوتی ہے، بہت آسان فیزیوتھراپی ہوتی ہے، کچھ عرصے فیزیوتھراپسٹ کے پاس جائیں، 2-4 دن 5 دن 7-10 دن جائیں گے، جب آپ سیکھ جائیں گے تو آپ نے وہ نافذ کر لینی ہے اپنے اوپر،
صحیح،
یہ نہیں کہ آپ نے وہاں سے کروا کے آگے تو آپ ختم ہوگی کہانی، ایسے نہیں ہے، آپ نے اس کو نافذ کر لینا ہے۔
ڈاکٹر صاحب اس میں ہم انشاءاللہ ترغیب بھی دے دیتے ہیں، نماز کے پابندی جو لوگ رکھتے ہیں اور جو انشاءاللہ زوال نماز کی پابندی رکھیں گے ان میں یہ آرتھرائٹس کے جو پرابلم ہیں گھٹنوں کے جو پرابلم ہیں کسی حد تک امپروومنٹ کے چانسز ہوتے ہیں, کیونکہ نماز کی جتنی بھی پوزیشن ہے اٹسیلف وہ فیزیو تھراپی کی ایک ریفارم ہے.
بالکل صحیح کہا آپ نے, اور اس سلسلے میں تو ہم نے جو اپنا نماز کے اوپر سلسلہ بھی کیا تھا اور اس میں ہم نے کافی ڈیٹیل میں اس کے اوپر ہم نے ڈسکس بھی کیا تھا اور اس کے بعد جو بھی فوائد ہیں اس پہ ہم نے بات بھی کی تھی. تو مدنی چینل کے ناظرین, آج ہم نے سردی کے حوالے سے کچھ ڈسکشن کی ہے اور اس میں بہت ساری چیزیں ہم نے سامنے ڈسکس کی ہیں, کچھ سوالات بھی آئے تھے جس کے ہم جہاں تک ممکن ہو سکا جواب دے سکے. اگلے سلسلے کے لیے ہمیں اجازت دیجیے. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ علیہ وسلم.
رسول پاک کی دکھیا رسی